نستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. واشهد ان لا اله الا الله وحده لا شريك له. واشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى اله واصحابه وسلم تسليما كثيرا كثيرا. اما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. برادران الإسلام، ابھی جو بزرگ آپ سے مخاطب تھے ان کے تبلیغی تعارف کا رواج نہیں ہے، اسلوب نہیں ہے، اس لیے آپ لوگوں کو واقفیت نہیں ہے کہ یہ کون ہے، اور میں بھی نہیں کرا سکتا نہیں تو بے وصولی کرنے والوں میں شمار ہوتا ہوں. میں اسی بات میں عرض کروں کہ یہ امریکہ میں تبلیغ کے کام کی بنیادوں میں یہ شخص ہے. وقف ہو گئے تبلیغ کے لیے، سرکاری نوکری چھوڑ دی امریکہ میں رہ کے تبلیغ کے لیے. بڑا قبول کیا وہاں کی جو نیشنل شورا ہے پورے امریکہ کی، اس شورا کے خاص رکن ہے یہ. پہلے تو امین کی حیثیت یہ نہیں کی تھی، اللہ پاک نے بڑا قبول کیا ہے، اور انگریزی میں بیان اور انگریزی کا ٹرانسلیشن ان کا اتنا عمدہ ہوتا ہے کہ پورے امریکہ میں مشہور ہے. خیر، اللہ پاک نے بڑی ان سے خدمات لی، مدرسہ بھی چلا رہے اپنے اون خرچ سے، ٹنڈا وندہ نہیں کرتے، اللہ ہے کہ کوئی اپنی طرف سے پیشکش کر دے، بلڈنگ اپنی طرف سے بنائی، مدرسہ اپنی طرف سے چلاتے. خیر، اللہ پاک ان کی مسائل زمینوں کو قبول کر فرمائے، اور یہاں ان کے آنے کو ہمارے لیے خیر کا، برکت کا، رحمت کا ذریعہ فرمائے. بات تو ایک جی نماز کی ہوتی ہے، وہ ضروری بات آپ کے سامنے آ گئی ہوگی. اس موقع پر ایسے خواص کے مجمعے میں میں آپ سے کچھ گزارشات کروں. اللہ سے ڈر بھی لگ رہا ہے کہ کہیں مسلمانوں کی یقین کے وقت ضائع ہو جائے اور مسلوط ہو جائے. ایک بہترین سرمایہ ہمارے پاس اس وقت ہے، مگر اگر ہم اس کو صحیح طریقے پر اس کے سامنے بات نہ رکھ سکے اور اس کے دل میں اس کو قبول نہ کیا تو یہ بڑا نقصان ہوگا. اللہ پاک سے میں پناہ مانگتا ہوں کہ اس کی بات ہو اور اللہ اس مجلس کو خیر کا ذریعہ بنا دے. میرے بزرگوں، آپ لوگوں کی بڑی اہمیت ہے، اس لیے کہ اللہ تعالیٰ نے آپ کو بڑی خصوصیتیں عطا فرمائی. دنیوی اعتبار سے جو عام انسانوں پر اللہ پاک کی نعمت ہے، اس پر بہت مزید نعمتیں آپ حضرات کے ساتھ ہیں. جس پر اللہ تعالیٰ کا زائد اکرام ہے، زائد فضل ہے، اس پر زائد ذمہ داری بھی ہے. جناب رسول اللہ صلی اللہ علیہ وسلم یہ فرمایا کرتے تھے کہ خیار حکم فی الجاہلیہ خیار حکم فی الاسلام. اور ویسے حدیث کے الفاظ میں حکم کے بجائے غالباً حکم ہے، خیار حکم فی الجاہلیہ خیار حکم فی الاسلام اذا فقہوا او کما قال رسول اللہ صلی اللہ علیہ وسلم. زمانے جاہلیت کے جو بہترین اوصاف کے لوگ تھے، لیڈر لوگ تھے، بڑے لوگ تھے، مبتدا لوگ تھے، مطاع تھے، لوگ ان کے مشوروں پر چلتے تھے، لوگوں کی ان پر چلتی تھی، ان کے بارے میں حضور پاک صلی اللہ علیہ وسلم فرمایا کرتے تھے کہ جو اس میں بڑے ہیں وہ اسلام میں بھی بڑے ہیں جب دین کی سمجھ ملے. ایک ہی کام بس کرنے کا، جو دین کے بڑے ہیں، جو دنیا کے بڑے ہیں وہ دین کے بھی بڑے ہیں، جو دنیا میں اچھے ہیں وہ دین میں بھی اچھے ہیں. لیکن کرنا کیا پڑے گا؟ صرف فقاہت لے لینی پڑے گی کہ دین کی سمجھ لے لیں. اور یہ اس لیے کہ کون سا آدمی ہے جو دنیا میں نعمتوں میں رہنے کے بعد آخرت میں نعمتوں میں رہنا نہ چاہتا ہوں، اور کون سا آدمی ہے جو دنیا میں ترقی کرنے کے بعد اور اپنے اسٹیٹس کو، اپنے معیار کو اونچا کر لینے کے بعد پھر وہ نیچے ہونے کو گوارا کرے؟ یہ کوئی آدمی گوارا نہیں کر سکتا. بلکہ حضور پاک صلی اللہ علیہ وسلم نے اس سے باضابطہ پناہ مانگی ہے، اللہم انی اعوذ بک من القول بعد الفور. اے اللہ، میں کھولے جانے کے بعد لپیٹے جانے سے پناہ مانگتا ہوں. ایک آدمی پہلے سے غریب ہے، غربت کی زندگی گزار رہا ہے، کبھی پہلے سے مانوس ہے، وہ عادی ہے. اور ایک آدمی یہ ہے کہ وہ کروڑوں میں کھیلتا تھا، ملینر نہیں بلینر تھا، اور پھر اچانک فٹ پاتھ پہ آ گیا، وہ
उसका दिल जो बोलता है वो तो बोलता ही है, लेकिन देखने वाला भी देख नहीं सकता उसको, इतना दिल रोता है। बहुत ही नागुफ्ता भी हालत हो जाती है, कहा नहीं जा सकता। और भी कमल कौर बादल फौर, लपेटे जाने के बोले जाने के बाद लपेटे जाने से पना मांगता। जब आपने कुशाद की फरमा दी, करम फरमा दिया, रहम फरमा दिया, वो तो हाथ के दरवाजे खोल दिए, नेमतों की बारिश बरसा दी, अब फिर महरूम न फरमाइए, ठीक है। वो बहुत शौक होती है चीजों, समाधत आधा अलग होती है, दुश्मनों की खुशी अलग होती है, आदमी आदि हो चुका है उससे, फिर उससे महरूम होना बड़ा गिरा होता है उसके लिए। तो जिन लोगों को दुनिया में अल्लाह पाक की नेमतों से मुस्तफीद होने और आराम उठाने की आदत हो चुकी है, मेरे दोस्तों कब्र की जिंदगी में वो गरीबों के मुकाबले में और ज्यादा पस्त हालत में हो, ये क्यों कर गवारा हो सकता है अमीरों को। या तो कोई तकलीफ मुझे आगे की देखे तो वो बर्दाश्त नहीं कर सकता, क्योंकि वहां के हालात ही ऐसे हैं। कब्र के बाद की जो तकलीफें आएंगी तो वो उसको बर्दाश्त नहीं कर सकता, चाहे कितना ही दुनिया में परेशान हाल हो, उसके हालात ही ऐसे हैं। एक हदीस पाक का हुक्म है कि अगर जहन्नमी को दुनिया की आग में डाल दिया जाए तो वो सो जाएगा, अगर जहन्नमी को दुनिया की आग में डाल दिया जाए तो उसको आग लग जाएगी। अब अंदाजा लगा लीजिए, अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, और मरकर भी अगर चैन ना पाए तो डर जाएंगे। तो जो एक गरीब के लिए तकलीफ वाली जिंदगी, तकलीफ की जिंदगी गुजारने वाले के लिए कब्र का माहौल नाकाबिले बर्दाश्त है, हशर का माहौल नाकाबिले बर्दाश्त है, उसके बाद का माहौल नाकाबिले बर्दाश्त है। कितनी दुनिया में तकलीफ देता हो नाकाबिले बर्दाश्त है। तो जो कालीनों और गालीचों में और सोफों और कारपेट में और आरामदेह गद्दों और तकियों में और किस्म किस्म के खानों में, मशरूबात में, मकूलात में, मकौमात में, ملبوسات میں، مرکوبات میں، اچھی اچھی آلہ بہترین قسم کی سواریوں میں رہنے چلنے پھرنے کا عادی ہو چکا ہو، تو غریب کے مقابلے میں اس کو زیادہ فکر کرنے کی ضرورت ہے کہ کہیں میرا یہ لیول نیچے نہ ہو جائے، وہاں جائے نہیں برداشت کر سکتے میرے دوستو۔ لہذا کرنا کیا پڑے گا، اضافہ پہ اگر تم فقاہت لے لو گے، سمجھ لے لو گے دین کی اور اس کے مطابق آ جاؤ گے، جیسے اللہ پاک نے یہاں دیا وہاں بھی دے دیں گے، ان کے خزانے میں کوئی کمی نہیں، جیسے یہاں نواز دیا وہاں نواز دیں گے، ان کے خزانے میں کوئی کمی نہیں۔ اور یہ نہیں کہ ان کو مرتبہ زیادہ مل جائے گا، کوئی ضروری نہیں، بعض ایکسپشن ہے اس میں مل جائے گا ان کو مرتبہ زیادہ، اور عموماً یہ ہے کہ الطائم الشاکر کالصائم الصابر، کھا کے شکر کرنے والا، روزہ رہ کے صبر کرنے والا، دونوں اکول ہیں، دونوں برابر ہیں۔ الطائم الشاکر کالصائم الصابر، کھا کر شکر کرو تو اللہ کی نزدیکی اور قرب لے لو، روزہ رکھ کر صبر کرو تو اللہ کی نزدیکی اور قرب لے لو۔ دیکھیے کتنا، یعنی کیا ایڈوانٹیج ہے مالداروں کے لیے اللہ پاک کی طرف، تاکہ انہیں کہ وہ جو مجاہدہ کر رہے ہیں، قربانیاں دے رہے ہیں، وہی پائیں گے کوئی، نہیں تم بھی پا سکتے ہو، تھوڑا سا اپنی ترتیب صحیح کر لینی پڑے گی۔ الطائم الشاکر کالصائم الصابر، اس لیے میرے دوستو ان حالات کے آپ کے سامنے رکھنے کا ایک مقصود تو یہ ہے کہ وہاں پہنچ کر بھی مادیات کی ترقی اور مادیات کے عروج اور معراج پہ جانے کے بعد بھی لوگوں کو روحانی پیاس محسوس ہو رہی ہے، اور لوگ روحانیت کی طرف متوجہ ہو رہے ہیں، اپنے بھی ہو رہے ہیں اور پرائے بھی ہو رہے ہیں، جس کی بہرحال بہت سی تفصیلات، کچھ تفصیلات آئی ہوں گی، بہت سی بلا کہاں آ سکتی ہیں، تھوڑی دیر کے اندر اندازہ آپ کو ہو گیا ہوگا۔ ہمارے اور آپ کے لیے میرے دوستو ایک موقع ہے کہ ہم اس موقع سے بھرپور فائدہ اٹھائیں۔ صورت حال کیا ہے؟ اصل صورت حال یہ ہے میرے دوستو کہ ہم سب جانتے ہیں کہ دین اللہ کا پسندیدہ زندگی گزارنے کا طریقہ ہے، کہ اللہ نے اس کو اپنے بندوں کے لیے چن لیا ہے کہ اس پر میں کامیاب کروں گا، اور وہ ہے جو حضور پاک صلی اللہ علیہ وسلم لے کر آئے۔ اور جب اللہ پاک کسی چیز پر کامیاب کرنے کا فیصلہ فرمائے تو اسی پر کامیابی ملے گی، اس کے علاوہ کسی چیز پر نہیں ملے گی، یہ ایک حقیقت ہے، چونکہ کامیابی ان کے ہاتھ میں ہے۔ کیونکہ کامیابی کا تصور ایک ہمارا ہے، اور کامیابی کا تصور ایک اللہ اور اللہ کے رسول کا ہے۔ ہمارا کامیابی کا تصور ہماری اس دنیا کی زندگی کے حد تک ہے، اللہ اللہ کے رسول کے نزدیک کامیابی کا تصور ہماری لانگ لائف، پوری لائف کے حد تک ہے۔ زندگی تو وہ ہے جس کو اللہ نے زندگی کہا کہ اتنی ہے، تو ہماری کامیابی کا تصور زندگی کے ایک پارٹ سے متعلق ہے، اور وہ ہے جس میں ہم دنیا میں ٹائم گزارتے ہیں۔ और उनके पास कामयाबी का तसव्वुर इस दुनिया के इस हिस्से से भी है और इसके बाद जो हमेशा हमेशा का वक्त इंसान के साथ आने वाला है जो खुदा के निजाम के तहत है, अल्लाह पाक के इरादे के तहत है और उनकी वजाहत के तहत उन्होंने बता दिया कि ऐसा होने वाला है। उनके पास कामयाबी यह है कि आदमी इस दुनिया की चंद रोजा जिंदगी में भी आराम कर ले, अगर मिल जाए तो, न मिले तो बर्दाश्त कर ले और उसके बाद में फिर कब्र की और उसके बाद हशर की फिर उसके बाद हमेशा हमेशा की जिंदगी में आ जाए और उसमें वो कामयाब हो जाए तो वो कामयाब है और जिसने दीन जिंदगी नहीं गुजारी वो कामयाब नहीं होगा। जब कभी ये लफ्ज बोला जाता है तो इस पूरी जिंदगी के लिए ये लफ्ज बोला जाता है कि जो दीनी जिंदगी नहीं गुजारी तो चाहे वो वक्त का प्रेसिडेंट हो, मिनिस्टर हो, चीफ मिनिस्टर हो, बड़ा ताजिर हो, बड़ा अमीर कबीर हो, बड़ा मालदार हो, बड़ा अहदेदार हो, बड़ा फनकार हो, कुछ हो, वो कामयाब नहीं होगा। ये एक डिसाइडेड चीज है, तयशुदा अमर है। और जिसने अपने को कामयाब देखा या दुनिया ने जिनको कामयाब देखा विदाउट दीन, वो धोखा था, कंफ्यूजन था और कंफ्यूजन है और रहेगा। अभी सुबह में जो बात हो रही थी उसमें ये बात मैंने याद की थी कि वो ऐसे कि जैसे फिरौन को यही धोखा था कि मैं कामयाब हूं क्योंकि मेरे पास कमी किस चीज की है। कितने लोग हैं जो इस वक्त माशाल्लाह अपने आप को सेटल किए हुए हैं अंदर या बाहर कहीं भी और ये समझते हैं कि हम कामयाब हैं, क्यों? इस वास्ते कि मादी एतबार से अब कोई प्रॉब्लम रहा नहीं बजाय उनके साथ, अगर से जहरी उलझन तो है क्योंकि वो तो दुनिया की खसूसियत है, टेंशन है वो दुनिया की खसूसियत है, वो मगर जिक्रुल्लाह के टेंशन रहेगा, जो जिक्र करेगा वो टेंशन से महफूज रहेगा, जो जिक्र की कसरत नहीं करेगा और वो टेंशन में नहीं रहेगा, दुनिया में ऐसा नहीं होगा। मगर मादी एतबार से बहुत कुछ रहने पर आदमी ये समझ लेता है कि मैं कामयाब हो गया। अल्लाह पाक ने फिरौन का किस्सा क्यों लिखा है कुरान पाक में और अल्लाह पाक ने कारून का किस्सा क्यों बयान फरमाया कुरान पाक में? फिरौन का किस्सा हुकूमत वालों को समझाने के लिए और कारून का किस्सा दौलत वालों को समझाने के लिए, उसके जरिए से कारून को भी समझाना मकसूद है। इन दो बड़े लोगों को खास तौर पर यह गलत फहमी हो गई थी कि ये जो कहा जाता है कि जब तक अल्लाह की बात नहीं मानेंगे और अल्लाह के नबी की बात नहीं मानी जाएगी तो कामयाबी होगी, ये सही नहीं है, कंफर्म नहीं है ये चीज। हो सकता है कि उनका फॉलो करने वाला कामयाब हो मगर ये कि उनका फॉलो नहीं करने वाला नाकाम होगा ये कोई जरूरी नहीं है। और उसका जिंदा सबूत हम लोग हैं, हारून अपने तय कहता था और फिरौन अपने तय कहता था। अच्छा, जो लोग नबी हज़रत मूसा अलैहि सलाम की बात पर यकीन नहीं करने वाले, इत्तेफाक से कारून भी हज़रत मूसा अलैहि सलाम की उम्मत में है और फिरौन भी, बल्कि कारून तो रिश्तेदार बताया जाता है हज़रत मूसा अलैहि सलाम का, तो ये दोनों हज़रत मूसा अलैहि सलाम के हज़रत मूसा अलैहि सलाम को समझाते थे। तो जो हज़रत मूसा अलैहि सलाम की बात पर यकीन नहीं रखते थे उनको भी यही बात थी कि भाई फिरौन नाकाम कहाँ है, कारून नाकाम कैसे हो गया, उसकी दौलत का ये हाल है कि दौलत जिन गोदामों में रखी हुई है, दौलत जिन गोदामों में रखी हुई है उनको जो लाख पड़े हुए हैं, उसकी जो चीज है उनका ये हाल है कि उसको 10 आदमी चाहिए उठाने के लिए। और ये कुरान का बयान है, कोई और कहता तो हम शायरी समझ लेते हैं। इन मफातिहा हूँ लतनु बिलउस्बति उलिल कुव्वा, उसकी चाबियां भारी हो जाती थी एक उस्बा पर और उस्बा 9 आदमियों की जमात को कहते हैं, चाबियां भारी हो जाती थी। इनके बारे में खुद उसका गुमान ये था और सारे और ऐसे जहन के इंसानों का जहन ये था ये लोग कामयाब थे। अल्लाह तबारक व तआला ने क्या किया, समझाया, पहले बात समझ में नहीं आई, पकड़ के देखा फिर भी बात समझ में नहीं आई, थोड़ा सा टाइप किया और उसके बाद में फिर ये हुआ कि हक तआला ने उसके मारने का तबाह करने का फैसला फरमा दिया और उसका पूरा किस्सा हमारे सामने बार बार आता है, दोहराने की जरूरत नहीं है। अब किस्सा यह है कि अल्लाह ने उसको पानी में डुबो के मार दिया, मारने के बाद क्या हुआ, फिनिश, ये है बस लेने की चीज। मारने के बाद क्या हुआ, दुनिया समझती है कि मारा पानी में डुबा के मारा, किस्सा खत्म कर दिया। तो पानी में डुबा के मारा तो क्या इज्जत से तख्त से मरे तो क्या मर तो गया ना। बात यह है कि पानी में डुबा के मार के खत्म नहीं किया बल्कि पानी में डुबा के मार के उसको पकड़ा और पकड़ के उसको पनिशमेंट शुरू कर दी, सजा शुरू कर दी उसकी मां। और कुरान पाक में यह है कि जब से वो मरा है उस वक्त से रोजाना 2 मरतबा आग की सजा उसको दी जाती, दिन में 2 मरतबा, एक दिन में 2 मरतबा। जैसे दुनिया में निजाम है खाने पीने का 2 मरतबा असल, और अपना तो माशाल्लाह 2 तो असल है ही और जो गैर असल है वो 4-6 है। हजराने से लेके जोराने से लेके असराने से लेके शबाने तक, मगर ये कि असल खाने दो शुमार होते हैं बड़े। जैसे दुनिया में दो मरतबा खाने का निजाम है, ऐसे ही फिरौन के साथ कुरान के बयान के मुताबिक रोजाना दो मरतबा सजा का निजाम है स्पेशल। और जनरल हालत में वो कोई सजा से बचा हुआ नहीं है वो, लेकिन दो मरतबा तो खास सजा है। और कुरान पाक में साफ अल्फाज है, अन्नारु युअरदून अलैहा गुदुव्वन वअशिय्या वयौमा तकूमु अस्साअतु वअदखिलु आला फिरौना अशद्दल अज़ाब। आग पेश की जाती है उनके ऊपर सुबह और शाम, हर सुबह और शाम आग पेश की जाती है उन पर, और जब क़यामत कायम होगी तो ऐ फिरौन और फिरौन की कौम इससे ज्यादा सख्त अज़ाब में दाखिल हो जाओ, ये कहा जाएगा। तो जब क़यामत कायम होगी तो इससे ज्यादा सख्त अज़ाब में दाखिल हो जाओ का मफ़हूम मुफस्सिर ने यह लिखा है कि इसमें ये बात जिस तरह मौजूद है कि क़यामत से पहले ही कंडीशन को बताया जा रहा है, उसकी उसकी हालत जाहिर की जा रही है कि दुआ सुबह और शाम रोजाना दो मरतबा आग की सजा सुनी जाती। दुनिया में कितने दिन हुकूमत करा किया होगा, 100 साल, 200 साल, 300 साल। तारीख की किताबों में यह है कि 400 साल किया, अल्लाहु आलम हकीकत नाज। तारीख की किताबों का ऐसे ही मसला है। चलो मान लेते हैं आप 400 साल किया, मैं भी मान लेता हूँ 400 साल किया होगा, क्योंकि ऐसा नहीं है कि अगर मान लिए तो कोई ईमान खराब होने वाला है, नहीं मान लिए तो कोई खराब होने वाला है। नहीं मानने वाले को भी गुंजाइश होती है इसी चीज़ों में, मानने वाले को भी गुंजाइश होती है, जब तक कि तहदीस की कोई वजह सूरत ना हो। मान लिया 400 साल, और मर के कितने साल हुआ, पकड़े जाके कितने साल हुआ, 1500 साल। सरकार तो आलम सल्लल्लाहु अलैहि वसल्लम को तशरीफ लाके हुए, उससे 600 साल पहले ईसा अलैहि सलाम आए हैं, उससे 500 साल पहले मूसा अलैहि सलाम आए हैं, तो 2500 साल पहले की बात है। ये किस्सा 2500 साल पहले का है, बिल्कुल 2500 साल पहले जिस आदमी को पकड़ा गया, रोजाना दो मरतबा उसको आग की सजा दी जा रही है। आप लोगों को तो रोजाना हिसाब करना पड़ता है, एक सेकंड में थोड़ा सा अपने तसव्वुर की दुनिया से हिसाब कर लो कि कितने जूते अब तक वो खा चुका, कितनी मरतबा। सुबह में मैंने एक दोस्त से पूछा ऐसे तकलीफ करते जाते, तो उसने कहा 18,000। जैसे कि 2500 साल में, 2500 साल से रोजाना दो मरतबा हर साल 360 दिन का। तो मगर उन्होंने फिर बाद में बताया कि नहीं, मैंने जल्दी में आपको हिसाब बता दिया था, वो गलत था, वो 18 लाख बनता होगा, कुछ ऐसे ही आप लोग देख लेना। 18 लाख मरतबा कुरान का बयान जो कि बिल्कुल सच है, जो कि अल्लाह का कलाम है, अमन अफक मिन अल्लाह यकीला, अल्लाह से ज्यादा सच्चा कौन मिलेगा आपको, अल्लाह से ज्यादा सच बात किसकी होगी, जब अल्लाह फरमा रहा है तो इसमें झूठ की क्या बात है। 18 लाख मरतबा अब तक दो सजा उसको दी जा चुकी है। कामयाब का वो शख्स, कामयाब है ऐसा शख्स जिसको अब तक 18 लाख मरतबा सजा हो चुकी है, पिटाई हो चुकी है, जिसके आग के जरिए से जलाया जा चुका हो, जिसको, और क़यामत आएगी पता नहीं कब आएगी, और क़यामत के बाद खत्म नहीं है सिलसिला। कुरान का बयान है कि इससे सख्त अज़ाब में दाखिल किया जाएगा, और काफिर के साथ ये निज़ाम है कि उसको कभी निकाला नहीं जाएगा। अब बताओ इस दुनिया के मुख्तसर से अर्थ है, मैं अगर किसी को खाने पीने को मिल गया तो ये कामयाबी का सबूत नहीं, कामयाबी की दलील नहीं होती है। इस धोखे से निकाला हजरत अंबिया ने, और आखिर में इमाम अंबिया आका इनामदार ताजदार मदीना सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने, कि दीन होगा तो कामयाब होंगे, दीन नहीं होगा तो कामयाब नहीं होंगे। इस धोखे से निकल जाओ कि बगैर दीन के भी हम कामयाबी से जिंदगी गुजार लेंगे, या गुजार दिया जिसने, ये गुजार रहा है, ये गुजारेगा, ये नामुमकिन है, इम्पॉसिबल चीज है, अल्लाह के निजाम के खिलाफ है, अल्लाह झूठ नहीं बोलता। दो बातें माननी पड़ेंगी, इसके बगैर अगर आप कामयाबी को मानते हैं तो फिर अल्लाह पाक को झूठा मानिए, नौज़ुबिल्लाह मिन ज़ालिक, और अगर अल्लाह को सच्चा मानते हैं तो फिर इसके बगैर कामयाबी का कोई तसव्वुर नहीं। तो खुलासा यह हुआ कि दीन हमारी जिंदगी में आना है मेरे दोस्त, अल्लाह पाक की नियमतों के साथ और दुनियावी बरकत के साथ और हलाल रोजी की कसरत के साथ और अस्बाब आयश और वसात के साथ हक तआला शानू हमें दीन भी मरहमत फरमा दे। क्योंकि दीन के लिए जरूरी नहीं है कि गरीब ही बनो, अन्ना दीन के लिए जरूरी है कि अमीर भी बनो, न इसके लिए जरूरी है कि शहरी बनो न देहाती बनो, न इसके लिए जरूरी है कि ताजिर बनो न मुस्ताजिर बनो, न इसके लिए जरूरी है कि कोई सरकारी मुलाजमत हो, कोई डिप्लोमा हो, कोई सर्टिफिकेट हो, कुछ नहीं। बस जो जिस हालत में उस हालत में वो दीन हासिल करके कामयाब बन सकता है। बस अगर अल्लाह पाक ने हमें खवास में से बनाया और हमें कुछ 4 पैसे भी दिए, अपनी नेमत से हमें मालामाल फरमाया, इनके साथ में भी दीन के बड़े बड़े दर्जात आदमी ले सकता है, और इसके साथ में भी दीन की नेमत लेकर हमेशा के लिए कामयाब हो सकता है। अब दीन की मेहनत लेगा कैसे, अब दीन लेगा कैसे मेरे दोस्तों, इसको थोड़ा सा हम संजीदगी से सोचने का है। वो ये है कि आदमी की जो तबीयत है वो दीन के खिलाफ है। एक है आदमी का नेचर, फितरत उसकी, कुव्वत जो उसके अंदर है, क्या इस्तेदाद, और एक आदमी की तबीयत है, जैसे जैसे आदमी बड़ा होता है तो उसमें जो ख्वाहिशात उभरती हैं, तो जिस कुव्वत से वो ख्वाहिशात उभर रही हैं, उसका नाम तबीयत है, उसका नाम इस्लामी जुबान में नफ्स है। आदमी की जो तबीयत है वो शरीयत के खिलाफ है, इसको जहन में रख लो। कुव्वत आदमी में जो रखी गई है वो शरीयत पर नहीं चलने देने की रखी हुई है। एक कुव्वत, कई कुव्वतें हैं इंसान में, जिसमें से एक कुव्वत का काम यह है कि वो शरीयत पर चलने न दे। उसकी मुखालफत करके जब आदमी शरीयत पर चलता है, इस बेस पर इस इंसान को नवाजा जाता है। यह सिर है इसका, यह सीक्रेट है इसका, राज इसका यह है। क्योंकि जो जितनी मुखालफत करेगा उतना ज्यादा वो बड़ा बनेगा, उतना ज्यादा अल्लाह के यहाँ वो मुकर्रम होगा। जैसे आप जैसे निजाम है कि जब फौजी को मश्क कराई जाती है तो ऐसा नहीं होगा उसमें कि भाई आम प्लेग्राउंड के अंदर कह रहे हैं भागो यहाँ पे, नहीं। जब बड़े फौजियों को फौजियों में स्पेशलिस्ट बनाने होते हैं और उनको बड़े काम लेने होते हैं और ऐसे जंगलों में छोड़ना होता है जहाँ सख्त दुश्वारियां पेश आ सकती हैं, तो फिर उनसे जो एक्सरसाइज करवाई जाती है वो बड़ी बड़ी मुखालिफतों के साथ कराई जाती है। आम जमीन पे उनको दौड़ने को नहीं बोलेंगे, उनको पहाड़ पे चढ़ने को बोलेंगे, हल्के फुल्के दौड़ने को नहीं बोलेंगे, ऐसे मोटे मोटे जूते उनको पहनाए जाएंगे, पेट पे उनके वजन होगा, हाथ पे उनके वजन होगा। ये क्या चीज है? एक आदमी को बोझल बना रहे हैं आप और काम लगा रहे हैं उस लाइन का, जितना हल्का हो तो ज्यादा कर सकता है। ये क्या है? इस्तेदाद और कैपेसिटी को बढ़ाने के लिए। जितनी मुखालफत के साथ में ये एक्सरसाइज कर लेगा, उतने ज्यादा सख्त हालात में मुकाबला करके दुश्मन को हार तक पहुंचा सकेगा, हरा सकेगा। ऐसी अल्लाह ताला शानों ने यह कुव्वत मेरे में और आप में रखी है, जिसका नाम नफ्स है। उसकी खसूसियत यह है कि वो दीन पर चलने न दे, और जो जितना इसमें माल और दौलत से और खाने पीने की चीजों से होता है, मुयस्सर होता है, उतना ज्यादा उसमें यह कुव्वत बढ़ती चली जाती है। इसलिए नफसानियत जो है ना वो मालदारी के साथ लगी हुई है। जितना पैसा आया उतनी मस्ती सूझी, जितना खाया पिया उतनी मस्ती सूझी, इतना आयश मिला उतनी मस्ती सूझी। क्योंकि नफ्स की खसूसियत है शहवत और गफलत। ये सूफिया ने लिखा है कि शहवत इसका खास काम है और गफलत इसका खास काम है, ये दो इसकी असल गुजार है। तो हमारे अंदर तो है अब नफ्स, और कामयाबी है दीन पर चलने में, और दीन है कुरान और हदीस में, क्योंकि असल दीन कुरान और हदीस में है। तरक तो फिर अमरान मातमीमा जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मैं दो बातें छोड़ के जा रहा हूँ, तुम गुमराह नहीं होंगे जब तक कि तुम इनको मजबूती से पकड़ोगे। किताबुल्लाह व सुन्नत रसूली, एक अल्लाह की किताब और एक अल्लाह के रसूल की सुन्नत। उसकी तशरीह इबारत में यूं की जाती है कि कुरान शरीफ और अहादीस मुबारक, ये दीन का मकसद है। तो दीन है कुरान और हदीस में, तबीयत हमारी है कुरान और हदीस के खिलाफ। अब उस कुरान और हदीस वाली चीज को तबीयत पर अप्लाई करना है, इसको लाना है उसके ऊपर। बस ये चीज अगर मेरे दोस्तों आपके मेरे समझ में आ गई ना, तो हमारी इस ज्यादा ग्यादर होने का मकसद हासिल हो जाएगा। एक राज है जो समझने का है। तबीयत हमारी नहीं चलती, असलम तबीयत चलती है नफ्स की तरफ, शरीयत के खिलाफ की तरफ। नमाज नहीं पढ़ने को तबीयत चाहती, जकात नहीं देने को तबीयत चाहती। मालदारों पर जकात कितना गिरा है? उसने फरमाया कयामत के करीब जकात अदा करना क्या हो जाएगा? तावान बन जाएगा। जैसे कोई आदमी पर तावान लाजिम हो चुका हो तो उसका देना जैसे गिरा होता है, जकात देना ऐसे गिरा होगा लोगों। अगर सारे मालदार अपनी बराबर की जकात दे रहे तो गरीब ऐसे भुखमरी में थोड़ी पड़े। बड़ा गिरा है आदमी पर जकात देना, बड़ा गिरा है हज करना, बड़ा गिरा है नमाज पढ़ना, बड़ा गिरा है जिहाद करना, अल्लाह के रास्ते में जानो माल की कुर्बानी देना, तहज्जुद पढ़ना, नवाफिल पढ़ना, कुरान पाक की तिलावत कसरत से करना, जिक्र कसरत, ये आता तबीयत को मरगूब नहीं है। और जिसे अल्लाह मरगूब कर दे वो बहुत बड़ी दौलत होती है, बाद हालात में हो जाता है वो कोशिश करते करते, और असलन तबीयत के खिलाफ है वो चीज। तो अब आना है कुरान और हदीस पर अपने आप को, और लाना है कुरान और हदीस को अपने ऊपर, अपनी तबीयत के ऊपर। तो मेरे दोस्तों किस चीज की जरूरत है? जो आयत मैंने आपके सामने पढ़ी है सूरह फातिहा की, उस आयत में इस मजमून को बयान किया गया है। अल्लाह शानू ने इरशाद फरमाया, दुआ सिखलाई है, तुम दुआ मांगो कि अल्लाह हमें सीधे रास्ते पर चला दीजिए। उलमा ने फरमाया कि नमाज की हर रकात में अल्लाह ताला ने इमाम और मुक्तदी सब के लिए इस चीज को रख दिया। मुक्तदी तो जुम्मन पड़ेगा, जो इमाम का पढ़ना उसका पढ़ना है, और हर जितनी रकात आदमी पढ़ेगा उतनी रकात मसूद सूरह फातिहा पढ़ना है, और उसमें हिदायत की दुआ है अल्लाह की तारीफ के बाद में। इससे पता चला कि आदमी सबसे ज्यादा मुहताज हिदायत का है, उसको सबसे ज्यादा जरूरत हिदायत की है, खाने से, पीने से, पहनने से, कपड़ों से, मकान से, दुकान से, कारोबार से, बीवी से, बच्चों से, दुनिया की सारी चीजों से ज्यादा जरूरत आदमी को हिदायत की है। अगर इससे ज्यादा किसी चीज की आदमी को जरूरत होती है तो अल्लाह पाक सूरह फातिहा में उसको जिक्र फरमाए। हम हिदायत के मोहताज हैं। इन हिदायत कहते हैं उस रास्ते को जिसकी आयन पर जन्नत आ जाए, यह है हिदायत की तारीफ। और वलालत कहते हैं उस रास्ते को जिसकी आयन पर जहन्नम आ जाए। चलते चलते जिस मंजिल पर जन्नत आ जाएगी वो हिदायत है, चलते चलते जिस मंजिल पर जहन्नम आ जाएगी उसका नाम वलालत है। हर इंसान हिदायत के मोहताज है जन्नत में जाने तक कि अल्लाह पाक जन्नत में जाने के बाद हमेशा के लिए रजा का परवाना सुना देंगे और राजी हो जाएंगे और कभी निकालेंगे। हम हर एक हिदायत के मोहताज। और वो जन्नत में जाने का जो रास्ता है वो क्या है? वो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का लाया हुआ रास्ता, यानी अमली जिंदगी है। लफ्ज रास्ता बोला तो गया कुरान पाक में, इस पर आप मान रास्ते ही कहें, मगर ये महसूस जाहिरी रास्ता नहीं है। जैसे यहाँ के दुनिया सड़क जो सड़क बने हुए हैं, रोड जो बने हुए हैं, हाईवे नेशनल हाईवे अंदर के बाहर के जितने भी हैं, वैसा नहीं, बल्कि एक मानवीय चीज है ये, यानी इंसान के अकायद और अफकार और अमाल, वो एक रास्ता है जिस पर वो करता चलता है। उसमें आदमी को चलते चलते जन्नत आती है या जहन्नम आती है, धन के मोहताज। अब जब हम अल्लाह से मांग रहे हैं अल्लाह हमें सीधे रास्ते पर चला दीजिए, और सीधा रास्ता कहाँ है? कुरान और हदीस में। तो यहाँ समझने के लिए मैं अर्ज कर रहा हूँ कि क्या बेहतर लफ्ज था, सुन सबसे ज्यादा क्या होता है यहाँ सिरातुल मुस्तकीम की बात। जो सूटेबल लफ्ज है वो ये है कि इहदिनस सिरातुल मुस्तकीम सिरातुल कुरान वल हदीस, अल्लाह हमें सीधे रास्ते पर चला दीजिए, यानी कुरान और हदीस के रास्ते पर चला दीजिए। लगता यह है कि यह सबसे ज्यादा सूटेबल है, मगर सबसे ज्यादा सूटेबल तो वो है जो अल्लाह ने रखा है, न कि हमारी सोच है। अल्लाह पाक ने क्या रखा? अल्लाह पाक ने रखा सिरातल लजीना अनअमत अलैहिम, ऐ अल्लाह आप हमें उन आदमियों के रास्ते पर, उन लोगों के रास्ते पर चला दीजिए जिन पर आपने इनाम फरमाया। इसमें क्या बारीक बात फरमाई गई? इसमें बारीक बात यह फरमाई गई कि वो जो कुरान और हदीस का रास्ता है वो आदमी की जिंदगी में मिलेगा आपको, किसी की यू नहीं पाओगे, आप उसको नुकुल से नहीं पाओगे, उसकी जो प्रैक्टिकली शक्ल होगी, शेप होगा, वो होगी वो जो कुरान में हदीस, कुरान में अल्फाज हैं, हदीस में अल्फाज हैं, वो अल्फाज के जो माना है उसका जो वजूद खारिजी है, उसका जो जाहिरी शेप है, वो इंसान की जिंदगी से ताल्लुक रखता है। इसलिए ये नहीं कहा जो कुरान और हदीस का रास्ता, क्यों इस वास्ते कि हर कोई आदमी किसी भी रास्ते पे चलता और कुरान और हदीस का हवाला दे देता, जैसा कि हुआ और हो रहा और होगा। इसलिए हम तआला शान फरमाया कि सिरातल लजीना अनअमत अलैहिम, अल्लाह उन आदमियों का रास्ता हमें दे दीजिए जिन पर आपने फजल फरमा दी। और जिन पर फजल फरमाया और मुनाम अलैहिम जो है, जिन पर इनाम किया गया, उनकी तफसीर खुद अल्लाह पाक ने फरमा दी। अल कुरान युफस्सिरु बादहु बादा, ये भी एक उसूल है कि कुरान की एक आयत दूसरी आयत की तफसीर खुद भी किया करती है। रब्ताला शान ने फरमाया कि मन युतिल्लाह व रसूल फौलाइक मअल्लजीन अनअम अल्लाहु अलैहिम मिनन नबियीन वस्सिद्दीकीन वश्शुहदाए वस्सालिहीन, जिन पर अल्लाह ने इनाम फरमाया वो क्या है? जो आदमी अल्लाह की और अल्लाह के रसूल की इताअत करेगा तो उनका हशर उन लोगों के साथ होगा जिन पर अल्लाह ने इनाम फरमाया है, यानी अंबिया अलैहिस्सलाम और सिद्दीकीन और शुहदा और सालिहीन। सिरातल लजीन अनअमत अलैहिम से ये चार तबके मुराद हैं, अंबिया का तबका, सिद्दीकीन का तबका, शुहदा का तबका और सुलहा का तबका। हताला शाह ने यह बताया कि आदमियों में कुरान और हदीस होता है, उनका रास्ता तुम मांगो। किताबुल्लाह के साथ रिजालुल्लाह होते हैं, इसीलिए किताबुल्लाह को लेकर सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम को भेजा गया आपको देकर, आपकी बात उसकी अमली तफसीर थी, हदीस की भी अमली तफसीर आप थे और कुरान पाक की भी अमली तफसीर आप थे। इसी वजह से आयशा रजी अल्लाह तआला अन्हा ने यही फरमाया कि काना खुलुकुल कुरान, जब फरमाया कि हुजूर की सिफात क्या थे तो फरमाया तुम कुरान पाक नहीं पढ़ते, कुरान पाक में जो कुछ है वो अमली शक्ल में हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम थे। अब जब ये बात हो गई मेरे दोस्तों, मैं अपनी बात को मुख्तसर करता हूँ, कहीं लंबी ना हो जाए, आप हज़रात का वक्त भी कीमती है और काफी देर से भी आप हज़रात बैठे हुए हैं। अब यह है कि जब सिरातल लजीना अनअमता अलैहिम से मुराद खास लोगों का रास्ता है, तो उन लोगों के बारे में हमको कैसे पता चले कि ये कौन लोग हैं और कैसे लोग हैं जो कुरान हदीस के माहिरीन, और कैसे हम उनके रास्ते पर चलेंगे? इसके लिए हम तआला शानहू ने इंतजाम फरमाया हर जमाने में। वो इंतजाम ये फरमाया कि जिनसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जिन लोगों ने तरबियत ली, और उनसे जिन लोगों ने तरबियत ली, और फिर उनसे जिन लोगों ने तरबियत ली, और उनसे जिन लोगों ने तरबियत की, हलूमा जर्रा, कयामत तक आपको ऐसे सलासिल मिलेंगे, ऐसे लोग, ऐसे ऐसे ऐसा सिलसिला मिलेगा आदमियों का कि बगैर किसी इनकिता के, डिसकनेक्शन के, आपको ऐसे लोग मिल जाएंगे कि जो तरबियत हासिल किए हुए हैं और ऊपर वालों की तरफ से उनको इजाजत है कि अब माशाल्लाह तुम्हारी तरबियत हो गई,
तुम अपने तौर पर तो नहीं कह सकते कि मेरी तरबियत हो गई, मैं कुरानी के मुताबिक हो गया। हम इस बात की गवाही देते हैं कि तुम्हारी तरबियत हो गई, तुम बात आगे चला सकते हो, और तुमने जो बात समझी कुरान की और हदीस की वो बात सही है, यानी वो वही है जो कुरान पाक में है, वो वही है जो अहादीस शरीफा में। ये एक ब्रिज है जिसको आमतौर पर लोग पार किए बगैर चाहते हैं कि अपनी तबीयत को किताब सुन्नत पर ले आए। किताब सुन्नत पर अपनी तबीयत को लाना मेरे दोस्तों दरमियान में कुछ लोगों को चाहता है, जिनके जरिए से तबीयत इंसान की किताब शरीयत किताब सुन्नत पर आया करती है। हदीस पाक में एक मजमून आया है कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इन्नल्लाहु तआला लयबअथु अला रासि मिअति कुल्ली सनत कुल्ली मिअति सनतिन मन युजद्दिदु लहा दीनहा औ कमा क़ाला अलैहि सल्लतु वसलाम। अल्लाह तबारक व तआला भेजते रहते हैं हर 100 साल के सिरे पर और हर 100 साल में एक मरतबा ऐसे आदमियों को जो इस दीन को तरोताजा कर देते हैं। यह अल्लाह पाक का इंतजाम है और 1500 साल पूरी तारीख में आपको इसका सबूत और शहादत मिलेगी दुनिया के हर इलाके में कि तजदीद दीन का काम अल्लाह पाक करते हैं, यानी कुरान और हदीस की महारत और बसीरत उनको देते हैं, वो सीखते हैं अपने से बड़ों को बड़ों से और फिर वो लोगों को उस पर लाते हैं, उसके मुताबिक उनकी ट्रेनिंग करते हैं। क्योंकि कुरान पढ़ना और कुरान पाक को समझना और समझाना कुरान पाक के मुताबिक ट्रेन करना ये तीनों काम हुए पाक सल्लल्लाहु अलैहि वसल्लम के थे। ये नहीं था कि ये कुरान पाक है इसके मुताबिक तुम अमल कर लो, नहीं ट्रेनिंग देना पड़ेगा मेरे से, ये फरमाते थे आप और देते थे आप ट्रेनिंग और हर चीज में देते थे। कुरान पाक पढ़ना कि महफूज रहे अल्फाज और उसका मतलब बताना कि ये उसकी तशरीह है और फिर उसके मुताबिक आदमियों की ट्रेनिंग करना। और सरकार द्वारा सल्लल्लाहु अलैहि वसल्लम तो सरकार थे, ऐसी बारीक बारीक चीजों में ट्रेनिंग फरमाते थे कि आप हैरत करेंगे जब जुजियात को सुनेंगे, बारीक बारीक चीजों में, हत्ता कि गैर गैर फर्ज चीजों में आप बाजाब्ता साहबा को पकड़ते थे कि ये कैसी ये तुम कैसा कर रहे हो, ऐसी चीजें जो फर्ज नहीं है और जो फर्ज चीजें हैं उनमें तो आप बहुत सख्ती से पाबंदी करवाते थे। एक सहाबी को हुजूर ने सोने की दुआ सिखाई, आप बगैर दुआ पढ़े के सो जाए तो गुनाह नहीं है, दुआ पढ़ के सो जाएंगे तो सवाब मिल जाएगा, सुन्नत हो जाएगा, सोने की दुआ सिखाने फर्ज नहीं है। और फिर उसके बाद हुजूर ने फरमाया कि इज़ा अतैता मौज़ात फतवज्जा वुदूअका लिस्सलाह थुम्मा क़ुल अल्लाहुम्मा अस्लमतु नफ्सी इलैक वबज्जहतु वज्ही इलैक वअरजअतु ज़हरी इलैक रग़बतन वराहतन इलैक ला मलजा वला मंजा मिनका इल्ला इलैक आमनतु बिकिताबिका अल्लज़ी अंज़लता वनबीयिका अल्लज़ी अरसलता। उन्होंने फरमाया था अगर तुम वजू करके सीधी तरफ करवट पे लेटकर ये दुआ पढ़ के सो जाओगे और मर जाओगे तो गोया इस्लाम पर मरोगे और तुमको फितरत पर मरने का सवाब मिल जाएगा। इस तरह से मरना खुद जन्नत में जाने के लिए काफी है, ये मतलब होता है बात। अगर कोई आदमी इस तरह से मर जाए खाली और कोई उसके साथ में गुनाह नहीं है तो ये खुद एक चीज है जिसकी वजह से आदमी जन्नत में जाएगा। सोना इस्लाम में इतना बड़ा अमल है बशर्ते कि उसका निजाम हो। वो सहाबी दूसरे दिन आए, उसने फरमाया कि मैंने जैसे बताया था वैसे कर लिया, कहने गया जो दुआ मैंने बताई थी वो भी पढ़ ली, कहने गया हाँ हालांकि वो भी अरब है। फरमाया सुनाओ, मैंने जो दुआ सिखलाई थी वो सुनाओ। उन सहाबी ने सुनाई और पढ़ते पढ़ते वो एक लफ्ज पर पहुंचे आमन तुबी किताबी के लदी अंजल था व नबी के लदी अरसल था। पे जब पहुंचे तो उन्होंने कहा आमन तुबी किताबी के लदी अंजल था व रसूली के लदी अरसल था। लफ्ज नबी हुजूर ने इस्तेमाल किया, लफ्ज रसूल इन सहाबी ने इस्तेमाल किया। और आम अरबी हज़रात को ये बात मालूम है कि नबी और रसूल में रसूल बड़ा लफ्ज है, नबी छोटा लफ्ज है, यानी उन सहाबी ने उससे हाई लफ्ज को इस्तेमाल किया और जिसके सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम हकदार हैं और जिनका जिक्र बाकी जुमले में है नहीं, जिसका जिक्र जब वो सहाबी इस दुआ पर पहुंचे और रसूल इकल्लज़ी अरसलता तो हुजूर फौरन फरमाने लगे मैंने आपको ऐसे सिखाई थी ये दुआ। कहने लगे नहीं, मैंने कैसे सिखाई थी। मैंने बीजी कल लगी अलसलता, फरमा बस वैसी पढ़ो जैसे मैंने सिखाई, अपनी तरफ से बड़े अल्फाज भी मत लगाओ उसमें, जितनी बस मैंने सिखाई उतनी पढ़ो। अब अंदाजा लगाइए कितनी बारीक बारीक चीजों को आप वाज फरमाते थे। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने एक एक एक्शन में एक एक अमल में अपना एक तरीका रखा है और उसमें क्या क्या बरकत है हम अंदाजा नहीं कर सकते, हमारे तसव्वुर से बालातर है वो चीज। मक्के मुकर्रमा में जब आप रहते थे तब आप अपने बालों के अंदर मांग नहीं निकालते थे और मदीने मनोवरा में जब आप तशरीफ ले गए तो वहां अपने बालों में मांग निकालने शुरू कर दी। देखो किताबों में उठा के क्या लिखा है, इसके ऊपर कितनी लंबी बहसें हैं। ये भी कोई बेरीजन बात नहीं थी, बेवजह नहीं थी बात, आदत के तौर पर नहीं थी, एक आपकी आदत थी। नहीं, मक्के में जब तक थे तो बिल एहतमाम मांग नहीं निकाल मफरका नहीं करते थे, बालों में आप फसल नहीं करते थे कि सीधी तरफ सीधा पाट बाई तरफ बाएं पड़े। मदीने मनोवरा में जाके आप ऐसा करने लगे, एक इसका रीजन है।
محدثین نے فرمایا کہ مکہ مکرمہ میں جب تک آپ تھے تو چونکہ مشرکین مکہ نکالتے تھے اس لیے آپ نہیں نکالتے تھے. دیکھ لو, اور جب مدینہ منورہ آپ تشریف لے گئے تو چونکہ مدینہ میں یہودی نہیں نکالتے تھے اس لیے آپ نے نکالنا شروع کر دیا. ایک ایک عمل حضور پاک صلی اللہ علیہ وسلم کا بے وجہ نہیں ہے. کیوں؟ اس لیے کہ حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ علمنی ربی فاحسن تعلیمی وادبنی ربی فاحسن تادیبی, مجھے میرے رب نے علم سکھایا ہے بہترین سکھایا, اور مجھے میرے رب نے ادب سکھایا بہترین ادب سکھایا. ہر ہر کام کیسے کیا جائے وہ سرکار دو عالم صلی اللہ علیہ وسلم کو براہ راست اللہ پاک نے ٹریننگ دی. تو حضور پاک صلی اللہ علیہ وسلم سمجھاتے تھے اور پھر اس کے ساتھ ساتھ ٹرین کرتے تھے. ایک ٹریننگ کا مسئلہ ہے کہ آدمی قرآن حدیث کے مطابق ٹریننگ کیسا لے. اس کے لیے ہر زمانے میں اس کے ماہرین اللہ پاک پیدا فرماتے ہیں جو مستند اور اتھینٹک ہوتے ہیں, غیر مستند نہیں ہوتے, جن کا سلسلہ منقطع نہیں ہوتا, بلکہ یہاں سے وہاں تک حضور پاک صلی اللہ علیہ وسلم تک آپ کو ملے گا وہ. اور پھر بیچ میں کہیں کوئی غلطی تو نہیں آ گئی, اس کو ٹیلی بھی کر لینا پڑتا قرآن حدیث سے. یہ کام پھر بیچ میں علماء کو کرتے ہی رہنا پڑتا ہے کہ بھائی یہ جو کام ہو رہا ہے یہ قرآن کے مطابق ہے کیا نہیں ہے, یہ حدیث شریف کے مطابق ہے کیا نہیں ہے. اس زمین میں مجھے جو عرض کرنا ہے میرے دوست بھائی وہ یہ ہے کہ یہ جو دعوت والا کام ہے, اس دعوت والے کام کے ذریعے سے دو مقصود ہیں اور دونوں ہمارے لیے ضروری اور ناگزیر ہیں, اور دونوں کے لیے اس وقت ہمارے لیے اس سے بہتر اویلیبل اور اس سے بہتر کیا بول سکتے اس کو ایزی نہیں ہو سکتا. اس وقت ہمارے لیے نہیں ہو سکتی, اتنا آسان اور اتنا میسر جہاں چاہو جب چاہو جین ہو جاؤ, اور اتنا آسان کہ کسی چیز کو ڈسٹرب کیے بغیر آپ یہ کام کر لو. اور جن دو کاموں کے لیے یہ عظیم شان کام ہے وہ دونوں کام ہمارے لیے ناگزیر. ایک کام تو یہ ہے کہ اپنی ذات کی تربیت, کہ قرآن و حدیث کے مطابق ٹرین ہو جائے ہم ان لوگوں کی نگرانی میں جو قرآن اور حدیث کے ماہرین ہیں. کیونکہ بغیر ماہرین کے کوئی آدمی ٹریننگ لے گا تو ہوگا قرآن میں کچھ اور سمجھے گا کچھ اور کرے گا کچھ. یہ ایسا موضوع ہے کہ اگر اس کو میں کھولنا چاہوں تو میرے ذہن میں بہت مواد ہے, اس واسطے کہ امریکہ میں رہنے والے کے سامنے یہ چیز بہت آتی ہے. امریکہ میں یہ بیماری بہت کامن ہے کہ آدمی آدمیوں کے واسطے کے بغیر قرآن کو سمجھ کے عمل کرنے جاتا ہے. اخلاص ہے اس میں, وہ چاہتا ہے کہ میں قرآن پہ عمل کروں, اور آدمی آدمیوں کے واسطے کے بغیر حدیث سمجھنا چاہتا ہے اس پر عمل کرنا چاہتا ہے, اخلاص ہے اس میں. لیکن جس وے کو اس نے اختیار کیا وہ رانگ ہے, وہ غلط ہے بالکل. وہ ہوتا کچھ ہے اور سمجھتا کچھ ہے, وہ بولتا کچھ ہے وہ کرتا کچھ ہے, اور یہ اتنا کامن طریقے پر سامنے آئی ہوئی چیز ہے کہ ایک موٹی عقل والے آدمی کو بھی سمجھ میں آ جا سکتا ہے. ایک مثال دوں میں آپ کو جس سے آپ آسانی سے سمجھ جاؤ گے. ایک بہت بڑا پروگرام ہوا ہمارے پاس ہیوسٹن کے اندر, ابھی حال میں سینٹ لوئس کے اندر, شکاگو سے 300 میل کے فاصلے پر بڑا اجتماع ہوا. وہاں کے اپنے طور پر اسٹڈی کیے ہوئے ایک بہت بڑے عالم, جو عالم نہیں ہے, نہ انہوں نے ٹریننگ حاصل کی جیسے اصول حاصل کرنے کا, نہ علم حاصل کیا جیسے اصول علم حاصل کرنے کا, بس اپنا مطالعہ کا علم ہے اور بڑے یعنی کافی معلومات ان کے پاس ہیں. وہ اسپیچ دے رہے تھے. وہاں ایک سسٹم ہے کہ بیان کرنے کے بعد لوگ سوالات کرتے ہیں تو جوابات دیتے ہیں مقرر صاحب. انہوں نے پہلے اسپیچ دی اسلام کے بارے میں, میں تو نہیں تھا مگر میں نے پھر معلومات کی کہ بھائی کیا ہوا وہاں پہ, تو جو بات معلوم ہوئی اس میں سے ایک بات سنا رہا ہوں میں آپ کو. اور بس کنفرم میں نے کی کہ یہ بات انہوں نے کہی یا ویسے تم کہہ رہے تو نہیں, چاہے چار پانچ آدمیوں سے معلوم ہوا کہ نہیں انہوں نے یہ بات کہی. اس کے بعد جب ان سے پوچھا گیا, پوچھتے پوچھتے پوچھا گیا کہ بھائی یہاں جو جانور عیسائی لوگ ذبح کرتے ہیں ان کا کھانا کیسا ہے؟ ان کا قرآن پاک میں یہ ہے کہ اہل کتاب کا ذبیحہ حلال ہے, مگر اب وہ لوگ جو ذبح کرتے ہیں وہ تو جھٹکے کا ہے, قرآن پاک کے بیان کیے اصول کے خلاف ذبح کرتے ہیں تو کھانا نہیں کھانا. ایک مسئلہ ہے جس کی ہمارے یعنی علماء کرام اجازت نہیں دیتے. انہوں نے کہا کہ بھائی میں کھاتا ہوں. انہوں نے اپنا جواب دیتے ہوئے کہا میں کھاتا ہوں, جس کا سینس یہ بیٹھتا تھا کہ مجھ جیسا بڑا عالم کھا رہا تھا یا تم کون ہوتے چھپتی چھپتی کا شوربہ کھاؤ بس. اسی پر اتفاق نہیں ہوا. اس پہ دوسرے سائل نے صاحب نے سوال کیا کہ یہ جو قیمہ ہوتا ہے گوٹ کا قیمہ سور کا قیمہ اور بیف کا قیمہ ایک ہی مشنری میں بنتا ہے, جو دکان کے والے کے پاس مشنری ہوتی ہے وہ قیمہ دے بولے تو انہیں اس میں ڈال کے دیتا, تو سور والے کو سور ڈال کے دیتا, بیف والے کو بیف, میٹ والے کو میٹ ڈال کے دے دیتا انہیں قیمے کے واسطے. تو بولے جب پہلے سور کا گوٹ ڈالا جا چکا ہے تو اس میں جو اس کے اجزاء موجود ہیں اس کے اوپر سے جب بیف کا قیمہ بنایا جائے گا تو اس میں تو اس کے اجزاء آ جائیں گے, تو پھر کھانا کیا نہیں کھانا. انہوں نے جو جواب دیا وہ سننے کا ہے, آپ نے کبھی نہیں سنا ہوگا اور آپ کے فرشتوں نے کبھی سوچا بھی نہیں ہوگا. انہوں نے فتویٰ دیا باضابطہ, انہوں نے فتویٰ یہ دیا کہ اگر 70% بیف ہو اور 30% پورک ہو تو کوئی فرق نہیں پڑتا کھاؤ. ایک کلو میں 700 گرام اگر بیف ہو اور 300 گرام پورک ہو کوئی فرق نہیں پڑتا کھا لو, یہ شریعت میں غلبے کا اعتبار ہے, جس غالب ہوگی اس کا حکم لگا جائے شریعت میں. خالو کیا کیا بتاؤں آپ کو, وہاں کیا ہو رہا ہے, دل روتا ہے بس دیکھ کے, اور کچھ نہیں. جو اسلام پہ نہیں ہے وہ تو نہیں ہے, لیکن جو اسلام پہ ہیں وہ اسلام کے نام سے کیا کر رہے ہیں. جس مذہب میں یہ بات ہو کہ ایک قطرہ خون کا اور ایک قطرہ سور کے تھوک کا بولی میں گر جائے تو پوری بولی خالی کرنی پڑتی ہے آپ کو. 70%, 60% کی بات کہاں سے کھا لے آ رہے ہیں. ہمارے ایک دوست تھے ہمارے, وہ کہا کرتے تھے کوئی بیٹو کی بات پہ کہ نہیں, تم لاری کے نٹا لے آ کے سائیکل سے کہاں لگا رہے ہیں. غلبے کا اعتبار کہاں کہاں ہوتا ہے اس بیچارے کو کیا معلوم ہے کہاں غلبے کا اعتبار ہوتا کہاں نہیں ہوتا. ان چیزوں میں تھوڑی غلبے کا اعتبار ہوتا ہے. اگر آپ کو جو ہے نا 30% پیشاب اور 70% جو ہے نا دودھ ملا کے دیجیے تو پی لیتے آپ. کہاں غلبے کا اعتبار ہوتا کہاں نہیں ہوتا, مگر ایسا چل رہا ہے. تو ہوتا یہ ہے کہ فہم میں بھی غلطی ہوتی ہے اور عمل میں تو اس سے بڑی غلطی ہوتی ہے, سمجھنے میں بھی غلطی ہوتی ہے, علم لینے میں بھی اشتباہ ہو جاتا ہے کہ قرآن میں کیا ہے اور ہم سمجھ کیا رہے ہیں, حدیث میں کیا ہے اور ہم سمجھ کیا رہے ہیں, اور عمل میں تو اس سے بڑی غلطیاں ہوتی ہیں. بھاری بھاری غلطیاں لوگ کرتے ہیں, ہم تو رات دن وہاں دیکھتے رہتے ہیں. ہوتا یہ ہے کہ آدمی اگرچہ مخلص ہوتا ہے لیکن جس راستے کو اس نے اپنایا وہ راستہ صحیح نہیں ہوتا, اس کی وجہ سے وہ منزل تک نہیں پہنچ پاتا اور بالکل حضور پاک صلی اللہ علیہ وسلم کے دیے ہوئے راستے سے ہٹ جاتا. علم کے لینس بھی عمل کے لینس, اس کے لیے ضرورت پڑتی ہے ماہر قرآن اور ماہر حدیث کی, جس نے ماہرین سے سیکھا ہو پڑھنا بھی, جن نے ماہرین سے سیکھا ہو عمل کرنا بھی. ماہرین سے جنہوں نے پڑھنا سیکھا ہو ان کو کہتے ہیں علماء کرام, اور ماہرین سے جس نے عمل سیکھا ہو ان کو کہتے ہیں مشائخ اور صوفیاء اعظام, جب کہ وہ شریعت کے موافق ہوں. ایک ہوتا ہے ہر چیز کو مس یوز کرنا, تو صوفیوں میں بھی مس یوزنگ چل رہی ہے, عالموں میں بھی بڑی مس یوزنگ چلتی رہتی ہے. صحیح علم ہو اس کے بعد آپ کا علامتیں موجود ہیں, اور علماء نے اس کی شرطیں بتائی کہ صحیح عالم کون سا ہوگا. صحیح شیخ ہو اس کی بات آپ نے علامتیں بتائی کہ اس میں ایمان اور تقوا اور اس کے جو شرائط ہیں وہ کس طرح سے پائے جاتے ہیں, اس میں تم جانچو اور فرق ہو. تو علم اور عمل دونوں اتھینٹک اور مستند ہونا چاہیے. ان کے ذریعے سے, ان کے زیر نگرانی ہم علم حاصل کریں گے تو قرآن حدیث والا علم ہوگا ہمارا, وہ اس کے مطابق ہوگا. ان کے مطابق اگر ہم عمل حاصل کریں گے تو قرآن حدیث کے مطابق ہمارا عمل ہوگا. اس کے بغیر کنفیوژن میں رہ جائیں گے ہم, اور تسلی تو مرے تک نہیں ہو سکتی. تسلی کی تو شکل یہی ہے, ہم تو بارہ ٹریننگ کرنے کے, اس کو ملا کے دیکھنے کے ذمہ دار ہو سکتے ہیں کہ بھائی اس کو دیکھو یہ بتا رہے ہیں, پھر موٹی موٹی چیزوں میں اس کو ملا کے دیکھ لیں گے, باریک باریک چیزوں پہ ان پہ ٹرسٹ کرنا پڑے گا کہ یہ واقعی واقف ہے چونکہ, اور انہوں نے ڈپلوما نکالا ہے اس کا, ان کے پاس سرٹیفکیٹ ہے اس کا, سند ہے اس کی, لہٰذا ان کی بات پہ اعتماد کرنا پڑے گا. اگرچہ کہ ہم ڈاکٹر پہ بھی اندازہ کرتے ہیں کہ وہ کبھی غلطی کرتا ہے, مگر بھروسے کے بغیر چارہ نہیں, کیونکہ اس کے پاس اس کی ڈگری موجود ہے. وہ غلطی کرے گا تو تھوڑی کرے گا, اور اگر کر بھی دے گا تو اس کا علاج بھی وہ جانتا ہے. اور اب یہی سمجھیے کہ ڈاکٹر بھی غلطی کرتا ہے, ایک جاہلی سے علاج کرانے لگے یہ تو کوئی بات نہیں, غلطی وہ بھی کر رہا ہے, غلطی وہ بھی کر رہا ہے, ایسے معاملہ دین میں. تو یہ جو ہماری تربیت کا نظام ہے وہ آدمیوں سے ہمارے متعلق ہوگا, اس کے جو قرآن و حدیث کے ماہرین ہوں, یہ ہماری ناگزیر ضرورت ہے میرے دوست. اس وقت اللہ پاک نے حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کے ذریعے سے اس کام کی تجدید فرما کر امت کے عام سطح کے لیے اس کو قابل قبول اور قابل عمل بنا دیا ہے. پہلے خانقاہوں کا نظام تھا, صحیح خانقاہیں جو تھی جہاں لوگ جاتے تھے رہتے تھے, اور وہاں رہ کر ان کی تربیت میں اپنی ٹریننگ لیتے تھے. اور اس کے قصے مشہور ہیں کہ کیسے نفس کی مکاریوں کو وہ جانتے تھے, کیسے شیطان کی مکاریوں کو وہ جانتے تھے اور پہچانتے تھے, وہ بتاتے تھے کہ کہاں نفس آ رہا, کہاں شیطان آ رہا, کیا کیا بیماریاں اندرون میں ہیں, کس طریقے سے وہ دور ہوتی ہیں. ایک زمانہ چاہیے تھا خانقاہوں میں رہ کر اندرونی بیماریوں سے دل کو خالی کر کے اور ظاہری طور پر اپنے آپ کو آراستہ کرنے کے لیے. ایک سلسلہ ہے, آج بھی ہے, خانقاہ ہے نہیں بلکہ نہیں, اور اس ذریعے سے آدمی منزل تک پہنچتا ہے, مگر ہر ایک کے لیے میسر نہیں ہے اور ہر جگہ اویلیبل نہیں ہے وہ چیز. ابھی اللہ پاک نے حضرت الیاس رحمۃ اللہ علیہ کے ذریعے سے انسانوں کی تربیت کا یہ بہترین سسٹم اس شکل میں وجود میں لا دیا. قرآن حدیث کی بصیرت کے ساتھ انہوں نے دیکھا, اور قرن اول میں حضرت پاک صلی اللہ علیہ وسلم کے زمانے میں تربیت کے نہج پر غور کیا, اور اللہ نے انہیں تجدید شان دی تھی تو اس کے ذریعے سے انہوں نے اس کام کو کیا. ان کے علمی لین سے مستند ہونے میں اور عملی لین سے مستند ہونے میں دونوں کی سند محفوظ ہے. میں یہ بات اس لیے کر رہا تھا کہ یہ نہ پتہ چلے کہ بس ایک آدمی کا چلا دیا جس نے بات کو, ایسی بات نہیں ہے. علمی اعتبار سے ظاہر ہے کہ وہ سارن پور مزاروں کے فارغ ہیں, عملی اعتبار سے باضابطہ ان کا سلسلہ موجود ہے, سلسلے چشتیہ کے بزرگ ہیں, وہ میرے سے اس طرح سے فائدہ ہوگا. اور دل میں اتنی جلن ان کی تھی کہ راتوں میں ایسا روتے تھے بلا مبالغہ, اس کو سننے والے بتاتے ہیں کہ جیسے کسی کا اکلوتا بچہ مر جائے تو جو آہوزاری وہ کیا کرتی ہے آپے سے باہر ہو کر, وہ کیفیت مرحلے صاحب کی جنگل کی مسجد کے اندر ہوا کرتی تھی رات کے 2 بجے 3 بجے. اتنا زیادہ رونے والا آدمی تھا, اور جس بات کا غم کہ اللہ
इस उम्मत की हिदायत का और इसके सही रास्ते पर पढ़ने का कुछ इंतजाम फरमा दीजिए। क्या हो रहा है, कैसे इनको संभाले? क्योंकि इस सिलसिले के बुजुर्गों को अल्लाह पाक दर्द देते हैं, शफकत देते हैं। यह सिलसिले चिश्तिया के तमाम अकाबिर में आपको यह बात मिलेगी। वैसे तमाम ही तरह से काबिल एहतराम है, लेकिन इस सिलसिले से खास तौर पर अल्लाह पाक ने दीन की खिदमत दी। इसी वजह से मैं कभी कभी लोगों को ये भी बता दिया करता हूँ कि ये सिलसिला है क्या और इसका ये जाके लगता कहाँ से। जैसे मिसाल के तौर पर हजरत इलियास साहब रहमतुल्लाह अलैह के जो शेख हैं वो हजरत मौलाना यहिया साहब हैं, और उनके जो शेख हैं वो मौलाना खलील अहमद साहब हैं, और उनके जो शेख और पीर व मुर्शिद हैं वो हजरत गंगोही रहमतुल्लाह अलैह हैं, और उनके जो पीर व मुर्शिद हैं वो हजरत हाजी इमदादुल्लाह साहब हैं, और उनके जो पीर मुर्शिद हैं उनके मियाजी जो मोहम्मद साहब रहमतुल्लाह अलैह हैं, बड़े अजीब गरीब बुजुर्ग थे, साहिब कश्फ थे, साहिब करामत, ये सभी ऐसे थे। किस चीज़ के हालात आपको सुनाए, राजी इमदादुल्लाह साहब रहमतुल्लाह अलैह के खास में हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की जियारत हुई और बताया कि फलां जगह चले जाओ, इस शहर इनके पास जाके तुम तरबियत ले लो। वो उठे, उन्होंने कभी देखा नहीं था मियाजी नूर मोहम्मद को। उनसे पूछा कि भाई नूर मोहम्मद नाम के कोई बुजुर्ग रहते हैं करीब में? लोगों ने बताया कि हाँ ये हसनपुर में रहते हैं। वो हसनपुर चले गए, ये जा रहे हैं और मियाजी नूर मोहम्मद साहब ऊपर से उतर रहे हैं। दूर से देख के फरमाया कि मियाँ ख्वाब ख्वाब ही होता है, आ जाओ हमारे पास आ जाओ। फिर तरबियत फरमाई उनकी। मियाजी नूर मोहम्मद साहब रहमतुल्लाह अलैह के उस्ताद और पीर व मुर्शिद हैं शाह अब्दुल बारी रहमतुल्लाह अलैह, और शाह अब्दुल बारी के पीर हैं शाह अब्दुल हादी रहमतुल्लाह अलैह, और शाह अब्दुल हादी के पीर व मुर्शिद हैं शाह अब्दुद्दीन रहमतुल्लाह अलैह, और शाह अब्दुद्दीन के पीर व मुर्शिद हैं शाह मुहिबुल्लाह रहमतुल्लाह अलैह, और शाह मुहिबुल्लाह रहमतुल्लाह अलैह के पीर व मुर्शिद हैं शाह मोहम्मद रहमतुल्लाह अलैह, और उनके पीर व मुर्शिद हैं शाह अबू सईद रहमतुल्लाह अलैह, और उनके पीर व मुर्शिद हैं खास शाह निजामुद्दीन बलखी रहमतुल्लाह अलैह, और उनके उस्ताद और पीर व मुर्शिद हैं शेख जलालुद्दीन रहमतुल्लाह अलैह, और उनके पीर व मुर्शिद हैं शेख अब्दुल कुद्दूस गंगोही रहमतुल्लाह अलैह। शेख अब्दुल कुद्दूस बड़े बुजुर्ग हैं, 500 साल पहले गए वो आज से। शेख अब्दुल कुद्दूस गंगोही रहमतुल्लाह अलैह के पीर व मुर्शिद हैं शाह अहमद रहमतुल्लाह अलैह, और उनके पीर व मुर्शिद हैं शाह अब्दुल हक रदौलवी रहमतुल्लाह अलैह। बड़े अजीब गरीब आदमी थे ये भी, ऐसे मजदूर सिफत थे कि अजान का वक्त हुआ मस्जिद के लिए तैयार, इसके बाद होश गुम हो जाते थे। उनके पीर व मुर्शिद के पास लोगों ने पहुंचाया कि साहब उनका हाल ये है कि उनके होश ही कायम नहीं है। फरमाया कि जब नमाज का वक्त होता है तो क्या करते हैं? फरमाया बस तैयार हो जाते हैं और मस्जिद जाके नमाज पढ़ते हैं। फरमाया बस और इस्तिग़राक का ये हाल था कि मस्जिद से घर का पता उनको नहीं समझ में आता था जब तक शागिर्द ना बताए। हमेशा बस अल्लाह पाक के दिन में ऐसे रहते थे, शरीयत के अहकाम के मौके पर होश और बकिया अवकात में बेहोशी। ऐसी कैफियत बेहोशी से मुराद ये इत्तला है सूफिया की, इस्तिग़राक की कैफियत को ये लोग बेहोशी बोलते हैं। ये डॉक्टरों वाली बेहोशी नहीं, खाते थे पीते थे। तो शाह अब्दुल हक रदौलवी रहमतुल्लाह अलैह के पीर व मुर्शिद हैं शाह जलालुद्दीन कबीरुल औलिया रहमतुल्लाह अलैह। जलालुद्दीन दो हैं यहाँ पे, एक अब्दुल कुद्दूस के खलीफा हैं और एक दूसरे शमसुल गुहा के खलीफा हैं। तो शाह जलालुद्दीन कबीरुल औलिया के पीर व मुर्शिद हैं शाह शमसुद्दीन तुर्क शमसुल गुहा रहमतुल्लाह अलैह, और हजरत शाह शमसुद्दीन तुर्क शमसुल गुहा के पीर व मुर्शिद हैं शेख अलाउद्दीन साबिर करियरी रहमतुल्लाह अलैह, जिनका नाम हमेशा आता रहता अखबारों वगैरह में, लोग उस उर्स में भी बहुत जाते हैं उनके। हालांकि उन्होंने कहा थोड़ी कि मेरा उर्स करो। और शाह अलाउद्दीन साबिर कलेरी रहमतुल्लाह अलैह के पीर व मुर्शिद हैं शाह फरीदुद्दीन बाबा फरीदुद्दीन शकरगंज रहमतुल्लाह अलैह, और उनके पीर व मुर्शिद हैं शाह कुतुबुद्दीन बख्तियार काकी रहमतुल्लाह अलैह, और उनके पीर व मुर्शिद हैं हजरत ख्वाजा मोइनुद्दीन चिश्ती रहमतुल्लाह अलैह। अब आप देख लो, और हजरत चिश्ती साहब से ऊपर का सिलसिला तो मशहूर मारूफ ही है, ख्वाजा उस्मान हारूनी हैं, फिर उसके बाद में वगैरह वगैरह जो सिलसिला ऊपर चला हजरत इब्राहिम बिन आदम के बाद से मुमशाद बेनूरी हैं, यानी वो वहाँ तो इतना मारूफ सिलसिला है ख्वाजा मोइनुद्दीन चिश्ती का कि उसको बताने की भी चंदा जरूरत नहीं रहती। हजरत अली रज़ी अल्लाह तआला अन्हु से हसन बसरी इस्तेफादा करने वाले, और फिर उनसे इस्तेफादा करने वाले हजरत ख्वाजा अब्दुल वाहिद इब्न ज़ैद हैं, और फिर उनसे इस्तेफादा करने वाले हजरत फ़ज़ल इब्न अय्याज़ हैं, फिर उनसे इब्राहिम बिन आदम हैं, फिर उनसे मुमशाद बेनूरी, वो सिलसिला है पूरा यहाँ तक ख्वाजा मोइनुद्दीन चिश्ती रहमतुल्लाह अलैह। गर्व मैं ये बताना चाह रहा था कि इल्मी लाइन में इंतहाई मुस्तनद तरीन और क्या काबिलियत थी। उन्होंने फरमाया कि जितने दावत के उसूल हैं वो मैंने सिर्फ हदीस की किताबुल जिहाद से और अशरात उस्ताद से कयामत की जो अलामतें हुजूर ने बताई और उस मौके पर जो आपने हिदायतें दी क्या करना है क्या नहीं करना है उससे, और जिहाद में जो अफवाह पाए जाते हैं उनसे मैंने ये सारे उसूल अख्ती किए हैं, अब तुम लोग देख देख के इसको टैली करते जाओ, ये फरमाया करते। और इसके लिए दो आलिम मुकर्रर कर रखे थे बड़े, जिनका काम ही होता था जब इजाज़ साहब कोई बात बोले तो ये पहले देख लेना क्या ये कुरान हदीस से मिलती है ये बात, ये इनका अपना ख्याल है, वारिस तो इनको होता था। यानी कुरान हदीस एक महारत के बाद में जब सोचने लगे वो तो उनको समझ में आने लगा ये ऐसा है या वैसा है, लेकिन वो इत्मीनान के लिए उलमा के पास ही बताते कि मेरे जहन में ये आ रहा है, इसलिए हदीसों में तलाश करो ये बात, कुरान पाक में तलाश करो ये बात, اور وہ لوگ نکال کے بتاتے کہ قرآن پاک میں یہاں مضمون موجود ہے اور حدیث شریف میں یہاں مضمون موجود ہے. وہ فرماتے ہیں کہ مجھے یہ جتنا سمجھ میں آیا ہے وہ کتاب الجہاد اور ابواب اشراط الساعہ علامات قیامت کے متعلق جو مضامین ہیں ان سے میں نے یہ اصول سمجھے. عالم دین بڑے درجے کے محدث فقیہ. ایک مرتبہ ایک عالم صاحب نے مجھے مسئلہ پوچھا کہ پہلی رکعت میں قل اعوذ برب الناس پڑھ دیا, دوسری رکعت میں کیا پڑھے ایک آدمی؟ کیونکہ ترتیب میں یہ ہونا چاہیے کہ پہلی رکعت میں جو پڑھی گئی ہے سورت اس کے بعد دوسری میں پڑھی جائے. واجب تو نہیں ہے لیکن یہ بات مستحب ہے, ایسے ہی ہونا چاہیے ورنہ مکروہ ہے. مولانا الیاس صاحب رحمتہ اللہ نے جواب میں لکھا کہ بھائی میں تو کوئی مفتی نہیں ہوں, فتوا دینے کا کام میں نہیں کرتا, میں اتنا معیارت کر دیتا ہوں کہ عالمگیر رحمۃ اللہ علیہ نماز پڑھ رہے تھے, ان کے جو مصاحبین میں سے ایک صاحب نماز پڑھ رہے تھے, اتفاق سے رائے اختیاری طور پر امام صاحب کی زبان پر پہلی رکعت میں قل اعوذ برب الناس آ گیا. جب دوسری رکعت شروع ہوئی تو سارے مصاحبین پریشان تھے کہ پتہ نہیں کیا کرے گا, یا تو نماز کو مکروہ کرے گا یا پھر بادشاہ کی ملامت سنے گا. تو انہوں نے دوسری رکعت میں الف لام میم ذالک الکتاب شروع کر دی. تو عالمگیر رحمۃ اللہ علیہ بڑے عالم تھے, فتح عالمگیر ان کے مشہور ہیں, ان کی ترتیب زیادہ ان کے شاگرد ان کے علماء کی جماعت کے ذریعے سے جو انہوں نے قائم کروائی. تو عالمگیر رحمۃ اللہ علیہ نے ان کو پرمیشن دے دیا اس بات سے, تنخواہ بڑھا دی کہ یہ ہے فقیر سمجھدار, اس کو بولتے بڑے عالم تھے, محلیہ صاحب حدیث کے استاد تھے اور حدیثیں پڑھاتے تھے اور بخاری شریف وغیرہ کا درس دیا کرتے تھے, اور عملی لائن میں ٹریننگ لینے والوں میں سلسلے چشتیہ کے مستند ترین آدمی تھے. اللہ تبارک و تعالیٰ کی ایک عادت ہے میرے دوستو کہ اللہ پاک نیا بعث على راس مئت کل سنۃ من یجدد لها دینها, ہر 100 سال کے شروع میں ایسے بندوں کو پیدا فرماتے ہیں جو دین کو تر و تازہ فرما دیتے ہیں. تو ہماری تربیت یعنی قرآن اور حدیث پر اپنے کو لانے کا یہ جو نظام اسٹیج پر جو پیش کیا گیا ہے یہ اتنا آسان اور اتنا مؤثر ترین ہے کہ اس وقت پوری دنیا میں اس کا مشاہدہ ہو رہا ہے. پوری دنیا مشرق و مغرب اور شمال و جنوب, امریکہ اور افریقہ, رشیا اور چائنا, جاپان اور انگلینڈ اور تھائی لینڈ اور ہائی لینڈ, کہیں آپ چلے جائیں اس ترتیب پہ جہاں کام ہو رہا ہے آپ ان کی زندگیوں میں جو انقلاب دیکھیں گے تو حیرت کریں گے کہ ارے مسلمان یہاں اس حالت کے اندر کوئی کسی ملامت کرنے والے کی ملامت کی پرواہ کے بغیر نماز کا وقت آ گیا, نماز پڑھنے کو تیار, روزے رکھنے کو تیار, زکات دینے کو تیار, حج کرنے کو تیار, حلال کے اوپر قناعت, حرام سے بچنے کو تیار, حلال کاروبار کریں گے چاہے کاروبار کم ہو یا زیادہ ہو, حلال پہ رہیں گے چاہے نوکری رہے چاہے نوکری نہ رہے. ہزاروں مثالیں میں آپ کو صرف شکاگو کی دے سکتا ہوں. روزانہ نوجوان آتے پوچھتے ہیں کہ یہ جاب مل رہا کرنا نہیں کرنا, میں پوچھتا ہوں کیا کیا ہے اس میں, یہ حلال ہے یہ حرام ہے کا نہیں کرنا بلا سے. 50 نوجوان میرے ساتھ ان کا سابقہ پیش آیا کہ ہم سنت سمجھ کے داڑھی رکھ رہے ہیں مگر ہم کو جاب نہیں مل رہا, رکھنا نہیں رکھنا. میں نے کہا جاب چھوڑ دو, ہمت کر لو. اب بولیں گے کہ آپ ایسے کیسے فتوا دے رہے تھے, اس کو آپ سے چھوڑ دیجیے, ہم کیوں دے رہے تھے, وہ اس کے اصول ہیں کچھ ہمارے پاس. اللہ تعالیٰ کا فضل کیا ہوا, اب داڑھی والوں کو آسانی سے جاب ملنے لگ گیا. مذہبی چیزیں ان کی آپ کیوں اس پہ استقرار لگا سکتے ہیں؟ نماز پڑھنے کے لیے پہلے ڈرتے تھے اجازت لینے سے, اب پہلے یہ کنڈیشن رکھتے ہیں کہ بھائی نماز کے وقت میں ہم نماز سے جائیں گے, نوکری دینا ہو تو دو, نہیں تو مرضی تمہاری, بس ٹھیک ہے نماز پڑھ لو. تم اب یہ سلسلہ شروع ہو گیا کہ نماز کا وقت آ گیا تو باس یاد دلا دے رہا تمہارے پریئر ٹائم آ گئے پڑھ لو, اور پھر فرمی آؤ سو یہ بھی بول رہا ہوں, ٹھیک ہے دیکھ رہا ہوں اس کے اثرات کو. کیا تبدیلی میرے دوستو آ رہی, بس حضرت الیاس رحمۃ اللہ علیہ کی دھن اور ان کی دعا, ان کا راتوں کو رونا اور ان کا قرآن حدیث میں غواصی کرنا, غور و فکر کر کے لوگوں کی تربیت کے واسطے سسٹم ایک اسکیجول پروگرام جس کو کہتے ہیں وہ جب ترتیب دیا انہوں نے تو بس پوری دنیا کے اندر اللہ پاک نے اس کی اثر دکھا دی. تبدیلی میں ایک شعر مولانا الیاس رحمۃ اللہ علیہ کی شان میں پڑھ رہا تھا, بالکل صادق آتا ہے بندے خدا پہ یہ شعر, شورش ہند لیگ نے روح چمن میں پھونک دی, شورش ہند لیگ نے روح چمن میں پھونک دی, ورنہ یہاں کلی کلی مست ہی خواب ناز. سب سوتے پڑے تھے, سب غافل پڑے ہوئے تھے, اللہ پاک جسے چاہے قبول فرما لے. حق تعالی شانہ نے ان کی اس کاوش کو جدوجہد کو قبول فرمایا اور شمار مشرق و مغرب اور شمار جنوب میں ایک فضا عام پیدا ہو گئی دین پر چلنے کی, دین کی طرف رجوع کی, دین کی طرف توجہ کی, مسجدیں بننا شروع ہو گئی, لوگوں کو مدرسوں کی فکر ہو گئی, سلاٹر ہاؤسوں کی فکر ہو گئی. تبلیغ کا کام کا سلاٹر ہاؤس سے کیا جوڑے بتاؤ؟ اب یہ لگتا ہے کہ تبدیلی والے 6 نمبر سناتے نہیں, جب آدمی میں خوف خدا آتا ہے اور حرام غذا پیٹ میں جانے سے وہ روکتا ہے تو پھر وہ سوچے گا کہ میں حلال کھاؤں گا, اور یہ بھی سوچتا ہے کہ بغیر گوشت کے کیسے کام چلے گا تو پھر یہ بھی سوچنے میں مجبور ہو جائے گا کہ میں اپنا سلاٹر ہاؤس ہونا ہی چاہیے, اپنا کمیلا بھی ہونا ہی چاہیے. امریکہ میں مسلمان کمیلے کھول لے رہے ہیں, کیا پتا آپ کیا ہو رہا ہے, انڈونیشیا میں کمیلے کھول لے رہے ہیں اور کاروبار اسے بھی چل رہے ہیں. یہاں تو بچر بننا بہت بری بات ہے مگر وہاں پہ بچر بننا بہت اچھی چیز ہے. मतलब काफी इनकम है उसमें, और वहां पर जाप में कोई शर्म नहीं है कि कौन सा जाप आप कर रहे हैं कौन सा नहीं कर रहे हैं। तो यानी बैंकिंग सिस्टम में फर्क आने लगा, जो प्राइवेट बैंक वाले हैं वो लोग हमको मकानात में और कारों की डीलिंग वगैरह के अंदर 0 पॉइंट पे देने पर आमादा हो जा रहे हैं। चलो ले लो भाई ठीक है, तुम्हारा सिस्टम ये बोल रहे हैं हम दे देते हैं। एनिमल जितने सोर्सेस होते हैं बहुत सी चीजों में, उसके लिए वो खुद बोल रहा है कि भाई चूंकि तुम लोग इसको यूज नहीं करते, जैसे कोशर वाले नहीं करते हमारे रिस्ट्रिक्शन से, तो उसको भी आगे हमारे, तो चलो भाई हम तुम्हारे कायदे कानून के मुताबिक बना लेते हैं। नो एनिमल सोर्सेस, बस सारा वेजिटेबल इसमें डाला हुआ है, आप खा लो बस। ये क्या हो रहा है मेरे दोस्तों, ये तबलीग के काम के असरात अल्लाह पाक सब जगह दिखा रहे हैं। लेकिन जब आदमी तैयार हो जाता है और उसमें कोई झिझक और डर नहीं रहता, वो शर्माता नहीं फिर अपने दीन पर चलने में, अल्लाह पाक रास्ते निकाल दे। कुरान पाक में क्या फरमाया अल्लाह ने, अल्लाह ने कुरान पाक में अजीब बात फरमाई, ये फरमाया बल नक़्ज़िबु बिल्हक़्क़ि अलल बातिल फयदमग़ुहु फ़इज़ा हुवा ज़ाहिक़। इमाम मोहम्मद उमर साहब पालनपुरी रहमतुल्लाह अलैह साहब को पढ़ के बड़े झूमते हुए तफ़सीर फरमाया करते थे कि हम हक को लेकर बातिल पर मारते हैं और बातिल का भेजा निकाल देते हैं। अल्लाह का एक निजाम है, जब बातिल चलता है दुनिया में तो अल्लाह हक को लेकर बातिल पर मारते हैं। और ये जुमला है जो काबिल गौर है वो ये है कि हक को लेकर मारते हैं तो हक का वजूद खारिजी चाहिए, हक मौजूद हो बाहर पे, अल्फाज में नहीं किताब में नहीं, हक प्रैक्टिकली तौर पर मौजूद हो तो उसको लेकर खुदा मारते हैं। कहाँ मारते हैं, बातिल के सर पे मारते हैं और उसका भेजा निकालते हैं, फैद मगो दिमाग निकाल लेते हैं। और कुरान पाक के अल्फाज है जिससे मुफस्सिरीन ने यह बताया कि बातिल दिमाग के रास्ते ही से आया और चला करता है, सारी प्लानिंग होती है दिमाग के जरिए होने वाली चीजें होती है। पर हो हक का वजूद खारिजी हो, चंद अल्लाह के लाल कुर्बानियां दे दे के जब जाने लगे यहां से, लोगों ने काफी उनको ताने तिशने दिए कि साहब तुमने ये क्या है, इतने पैसों में तुम गरीबों की शादी कर दो, इतने पैसे यतीम खाने में दाखिल कर दो, क्यों जमातों में फिर रहे हो, इससे क्या तुम्हें होने वाला है। मगर ये कलंदर थोड़ी थे जो इस तरह के ऑब्जेक्शन वो करने वाले थे, नोटिस देने वाले थे और रिमार्क पास करने वाले थे, नहीं वो थे कलंदर जो भेज रहे थे उनको कि जाओ तुम करके आओ काम। आज उनके इस नतीज को दुनिया देख रही है, जहाँ एक मस्जिद नहीं थी वहां 100 मस्जिदें होंगी, एक मस्जिद जहां नहीं थी वहां 100 मस्जिद होगी, एक मदरसा नहीं था 100 मदरसे होंगे, एक आदमी शरीयत के मुताबिक चलने वाला शेप शोप का नजर नहीं आता था, अब हजारों नौजवानों में ऐसे तैयार हो गए बुढ़े तो कर बुढ़े ही। मेरे दोस्तों ये क्या हो रहा है, ये नतीज है कि जब आप सही नहज पर माहिरीन कुरान और हदीस की निगरानी में अपने आप को किसी प्रोग्राम में डालोगे तो उसका नतीजा ये होगा कि ट्रेनिंग होगी कुरान और हदीस के मुताबिक। भले से उसको ये नहीं पता कि नमाज का जिक्र कहाँ कहाँ कुरान पाक में आया है मगर नमाज का पाबंद हो गया, उसको ये नहीं पता कि खुशू से नमाज पढ़ने का जिक्र कहाँ कहाँ गया और खुशू से पढ़ने लगा, उसको ये नहीं पता कि नमाज के लिए वजू करने का जिक्र गुसल करने का जिक्र कहाँ कहाँ है मगर गुसल का पाबंद हो गया, कुरान पाक पर अमल कर रहा है, उसकी जरूरी मसाइल को सीखा। ये अल्लाह का एक निजाम, हमारी अमली जिंदगी के वास्ते, हमारे बच्चों की और हमारे बड़ों की, हमारी फैमिली की, हमारे खानदानों की, सब के लिए मेरे दोस्तों आज ये आवाज लगाई जा रही है कि पूरी दुनिया फायदा उठा रहे हैं, अमीर से अमीर और तरक्की याफ्ता ममालिक से तरक्की याफ्ता ममालिक से फायदा उठा रहे हैं। तो हम चाहे कितने बड़े आदमी हों और हमारे घर में चाहे कितना ही मेयार बुलंद हो जिंदगी का, हम इससे फायदा उठा सकते हैं और दीन के साथ दुनिया के साथ दीन भी मिल जाएगा तो दुनिया भी आती ना, फिर दुनिया हंसना तो फिर आखिरत भी हंसना भी ले लो। ठीक है, हुजूर पाक साहब ने हमसे कुछ लेने के लिए नहीं आए, देने के लिए आए, आपको चाहिए नहीं कुछ भी, आप देने के, आप रहमत बनकर आए, आप तकसीम करने के लिए आए। इन्नमा क़ासिम, मैं तो बांटने वाला हूँ, उसने ये फरमा मैं तो बांटने वाला हूँ, आप बांटने के लिए आए, आप जो चीज लेकर आए वो हमारे कामयाबी के लिए, हमारे नफा के लिए, हमारे लिए और हमारे बच्चों में उसको आना जरूरी है। लोग इसको समझते हैं कि आना जरूरी है मगर उनको ये रास्ता नहीं मालूम है कि आता कैसे है, यहाँ के कन्फ्यूजन होते पड़ जाते हैं, यहाँ कन्फ्यूज होते हैं, उसमें गड़बड़ होती है। ये आता है इस रास्ते से जिसकी मैं वजाहत कर रहा हूँ, मुख्तसर से वक्त में करने की कोशिश कर रहा हूँ और मुझे उम्मीद है कि आप इसको फॉलो कर रहे हैं। हमेशा दीन आया करता है दीनदारों के थ्रू, दीनदारों के रास्ते वास्ते, कि उनकी ट्रेनिंग में आप रहेंगे तो आ जाएगी वो चीज। और मेरे दोस्तों भाइयों, एक दूसरा मौजूद जो इस काम के जरिए मकसूद है उसको दो चार मिनट 5-7 मिनट में जिक्र करके अपनी बात खत्म करता हूँ, वो ये है कि हम हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की उम्मत है और आप खातिमुन नबीयीन हैं, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के खातिमुन नबीयीन होने और आपके बाद कोई नबी नहीं आने की वजह से इस उम्मत की ये जिम्मेदारी है कि ये बाकी रहा जिंदगी दुनिया के कोने कोने में और एक एक फर्द का और क़यामत तक के लोगों तक इसको फैला दिया जाए, पहुँचा दिया जाए बगैर किसी इंतजार के। ये जिम्मेदारी है हमारी, एक एक कोने एक एक फर्द बशर तक ये चीज पहुंच जाए, बल्कि जिन्नात तक ये चीज पहुंच जाए। وقت نہیں ہے نا میں آپ کو بتاتا کہ وہاں یوسف صاحب رحمۃ اللہ علیہ کے زمانے میں یہ بالکل کنفرم چیز یعنی مستند ترین بات ہے کہ جنات کی جماعتیں بھی باضابطہ آیا کرتی تھی وہاں یوسف صاحب کے پاس. اب حالات کا کیا ہے وہ مجھے نہیں معلوم. اور ایک بات اور بتا دوں اگر آپ کو زیادہ ہی کنفرم کرنا ہے تو یہ جو اس وقت اپنے آندھرا پردیش کے امین صاحب ہیں نعیم اللہ خان صاحب خود ان کے بیان کے مطابق ایک مرتبہ جنات ان کی جماعت میں شریک تھے. ان سے ہی میں نے سنا ہے اور انہوں نے بتایا بھی کہ اس کا نام عطا اللہ تھا وہ جن ان کے ساتھ میں تھا. مگر ان کو اس وقت پتا نہیں تھا کہ یہ جن ہمارے ساتھ میں ہیں. جب جماعت واپس ہو گئی انہوں نے پوچھا ان کے گھر والوں نے پوچھا اندر سے کہ ہم نے سنا ہے کہ یہاں جنات میں بھی جمع تبلیغ کا کام ہوتا ہے تو فرمایا کہ وہ جو عطا اللہ اور بیوی تمہارے ساتھ کیے گئے تھے وہ کون تھے. یہ کہا اس بیوی وہاں یوسف صاحب رحمۃ اللہ کی اہلیہ نے یہ فرمایا انہوں نے. اور اس کے بعد وہاں نعیم اللہ ہمارے محترم نعیم اللہ خان صاحب کا بیان یہ ہے تو انہوں نے فرمایا کہ سب میرے سمجھ میں آیا کہ جو باتیں وہ مجھ سے کہہ رہا تھا میں حیرت میں تھا کہ اسے میرے دادا کا نام معلوم ہے اس کو میرے پردادا کا نام معلوم ہے اس کو چاند سستا ہے یا میری فیملی اور خاندان سے اتنا ڈیپ میں کیسا واپس ہے. میں پریشان ہو رہا تھا بولے میں ایک بات بولتا تھا میرے گھر کی اس سے آگے کی بات بولتا تھا میں ایک بات بولتا تھا میرے گھر کی اس سے آگے کی بات بولتا تھا. میں سوچتا تھا کہ آخر یہ بول ہمارے گاؤں کا نہیں ہے یہ ہمارے وطن کا نہیں ہے دیکھنے میں ایسا نہیں معلوم ہوتا پھر کچھ کی گئی باتیں کہاں سے معلوم ہیں. جب نظام الدین سے معلوم ہوا کہ نہیں وہ تو دونوں جوڑا جو ہے وہ میاں بیوی کا وہ جنات میں سے تھا تب پتا چلا. ٹھیک ہے حضور پاک صلی اللہ علیہ وسلم جنات کے بھی نبی ہیں اور آپ تشریف لے کر آپ تبلیغ فرماتے تھے جنات کے ایمان لانا قرآن پاک میں مذکور ہے اور انسانوں کے بھی. ما بلغ اللیل والنہار جب تک جہاں تک رات اور دن پہنچتی ہے اور جہاں تک انسان اور جنات رہتے ہیں وہاں تک سرکار دو عالم صلی اللہ علیہ وسلم کی رسالت اور پیغام بری ہے. اور آپ اللہ پاک کے انتظام اور مسئلہ کے تحت پردہ فرما گئے 23 سال میں. اس امت پر اس ذمہ داری کو رکھا گیا ہے کہ اس پیغام رسالت کو اس کام کو تم دنیا کے سارے انسانوں تک پہنچا. ان کی تفصیل یہ اس میں موجود ہے. آپ اپنے طور پر لے کے بیٹھے ایشو کو تو کہاں تک اس کو جناب فالو کرو گے کہاں تک اپنا پاؤ گے اس کو کچھ بھی نہیں. ہم اپنے اولاد سے بولنے کی پوزیشن میں نہیں. اب آپ یہ دیکھو کہ دھیرے دھیرے ہوتے ہوتے تکمیل انتظام کے تحت یہ سرکل کتنا بڑھ گیا. ایک ہی لہج سے ایک انداز سے دنیا کے کونے کونے تک جماعتیں پہنچ گئے. آپ کسی بھی جماعت میں حصہ ڈال دے سکتے ہیں بلکہ پوری جماعتوں میں حصہ ڈال سکتے ہیں اور پوری دنیا میں جا کے اس کام کو انجام دے سکتے ہیں. ایک ایک کونے تک اللہ کی بڑائی سناؤ کہ بھائی ہمارے اللہ بڑے ہیں اللہ سب کچھ کرنے والے ہیں اللہ سے جڑ جاؤ کامیاب ہو جاؤ گے. غیر اللہ کا یقین دل سے نکالو غیر اللہ سے کچھ نہیں ہوتا. حضور پاک صلی اللہ علیہ وسلم کے پاکیزہ طریقوں کو اپنا لو وہ ہے رحمت والا اور امن والا راستہ دینے والے. زندگی میں امن اس سے ملے گا آخرت میں کامیابی ملے گی. آواز تو لگا دو تم آواز لگانا تمہارا کام ہے پہنچا دینا اللہ پاک کا کام ہے ہدایت پھیلانا اللہ کا کام ہے. اور اللہ کی ایک عادت یہ ہے کہ جتنی قربانی مخلوق خدا دے گی اللہ کی ہدایت کے پھیلنے کے لیے اللہ پاک اتنی ہدایت اتارتے چلے جائیں. وہ نظام انہوں نے اس طرح سے بنا رکھا ہے کہ وہ غیر یعنی مجبور کر کے ہدایت دینا نہیں چاہتے بندوں کو. بندہ اپنی سمجھ سے اختیار کرے پھر میں اس کو توفیق دوں. یہ سسٹم ہے جو قرآن پاک میں موجود ہے. ایک جگہ پر میں امیر وانت اللہ کاروں کیا ہم ہدایت تم کو چپکائیں گے جبکہ تم پسند نہیں کر رہے. ایسا نہیں زبردستی ہدایت دے دیں گے تو پھر تمہارا اور دوسری مخلوقات کا فرق ہی کیا ہو. ہم نے تمہیں اختیار دیا ہے چاہتے ہیں کہ اپنی سمجھ سے ہمارے راستے پر آؤ ہمیں راضی کرو ہمیں خوش کرو اور ہمارے ساتھ وفاداری دکھاؤ. اس کے لیے ان انسانوں کو محنت کو لگایا کہ تم ان پر محنت کرو جو ہمارے راستے پر نہیں ہے. تو جو محنت کرنے والے لوگ ہیں کیا اعزاز ان کا ہے کیا عزت افزائی ان کی ہے کیا بڑاپن ان کو دیا گیا ہے. میں کیا بتاؤں میرے دوستو اللہ پاک ان الفاظ کی حقیقت ہم پر کھول دے. اللہ نے فرمایا کہ جو یہ کام کرے گا اس کو میں اپنی مدد کرنے والوں میں شامل کروں گا. من انصاری اللہ کونوا انصار اللہ یا ایھا الذین آمنوا کونوا انصار اللہ اے ایمان والو اللہ کے مدد کرنے والے بن جاؤ کہ میرے بندوں کو میری طرف بلانے کا کام میری عادت کے مطابق یہ ہے کہ تم کرو ان پر محنت پھر وہ سوچ سمجھ کے اختیار کریں گے فیصلہ کریں گے میں ان کو توفیق نہیں دوں گا اس کے بغیر. تو جو یہ کام کرے گا وہ ایک ایسا کام ہے کہ اللہ پاک نے اس کام کو اپنی مدد میں شامل فرما لیا اسی اعتبار سے اس کے انعام اور اس کے اکرام بھی فرمائے اس پر نعمت اس پر جو اللہ نے ثواب دیا ہے اتنا بڑا دعوت کا اس کی دیر یہ ہے اللہ کی مدد کرنے والے. اور میرے دوستوں حضور پاک صلی اللہ علیہ وسلم کی مدد میں اس کو شامل فرمایا. جیسے اللہ کو مدد کی وہاں حاجت نہیں ضرورت نہیں ہے اللہ کے رسول کو بھی حاجت نہیں مدد کو کیا ضرورت پڑی. مگر جیسے اللہ نے تشریفاً اور تقریباً ان کے کام کو اللہ کی مدد سے تعبیر فرمایا ایسے ہی تشریفاً اور تقریباً اور بزرگی کے طور پر حضور پاک صلی اللہ علیہ وسلم کا حضور پاک صلی اللہ علیہ وسلم کے اس کام کو حضور کی مدد قرار دیا قرآن پاک میں. وہ کیسے سورہ آراف میں اللہ نے فرمایا کہ جو ہمارے رسول پر ایمان لائیں گے اور جو ان کی تعظیم کریں گے اور جو ان کی مدد کریں گے لفظ نصرت لفظ ہے وہاں پہ اللہ جی نے آمن بھی وعزروہ ونصروہ جو ان کی مدد کریں گے وَتَّبَعُوا النُّورَ الَّذِي أُنزِلَ مَعَهُ اور جو اتباع کریں گے اس نور کی جو ان کے ساتھ میں اتارا گیا ہے اولئک کے ہوں مفلحون آپ اندازہ لگو اللہ کی مدد اللہ کے رسول کی مدد میں اس دعوت والے کام کو یعنی دین کی محنت کے کام کو یہ بھی اس میں شامل ہے اور دین کی محنت سے اگر صحیح نہج پر کوئی دوسرے کام ہو وہ بھی اس میں شامل ہوں گے سبنے والے اس پہ اعتراض نہیں کرتے کہ بس یہی ہے دین کی محنت اس کے علاوہ نہیں ہے آپ کو جو ترغیب اور مجھے ترغیب دی جا رہی ہے اور جو مذاکرہ اس وقت میں ہوئی ہے کہ یہ اویلیبل ہے یہ آسان ہے ایزی ہے ہمارے لیے بہت سوٹیبل ہے اس کے ذریعے سے یہ اثرات پوری دنیا میں مرتب ہو رہے ہیں ورنہ اگر کوئی صحیح نہج سے دین کی محنت کرے تو جو فضائل اس کام کے لیے سنائے جا رہے ہیں وہ دین کی اس محنت کے لیے بھی شامل ہے کیونکہ محنت تو عام ہے اللہ کی مخلوق کو اللہ کی طرف بلانا اور اللہ کی مخلوق کو اللہ سے جوڑنا اور اللہ تبارک و تعالیٰ کی بندگی میں لانا اور سرکار دو عالم صلی اللہ علیہ وسلم کے پاکیزہ طریقوں کو دنیا میں عام کرنے کی کوشش کرنا اور ان کو رواج عام دینا یہ ہے اللہ کے دین کی محنت یہ اشاعت و پھیلاؤ کا کام ہے یہ کام وہ مبارک کام ہے کہ اللہ پاک نے حضور پاک صلی اللہ علیہ وسلم کے کام میں شرکت کے لیے انبیاء علیہ السلام کو بھی پابند بنایا حالانکہ اللہ ہی سارا سسٹم قائم کرنے والے ہیں ان کو معلوم ہے کہ حضور آخر میں آئیں گے مگر نبیوں کو اس کا پابند کیا تھا کہ تم کو حضور صلی اللہ علیہ وسلم کے کام میں شرکت کرنا ہے اور یہ بات قرآن پاک میں وَلَقَدْ اللَّهُ مِيثَاقَ النَّبِيِّينَ یاد کرو اس وقت کو جب اللہ نے نبیوں سے وعدہ لیا لما آتیتکم من کتاب و حکمہ کہ میں نے تم کو کتاب اور حکمت عطا کی ہے اس وجہ سے میں تم سے یہ وعدہ لے رہا ہوں ثم جاءکم رسول مصدق لما معکم جب وہ رسول آ جائے تمہارے پاس جو تمہاری ساتھ کی چیز کی تصدیق کریں گے یعنی جو کتاب تمہارے ساتھ اتری ہے اسی لَتُؤْمِنُنَّ بِهِ تو تم ان پر ایمان لے آؤ گے وَلَتَنصُرُنَّهُ اور تم ان کی مدد کرو گے قال أأقررتم وأخذتم على ذلك إثري پھر فرمایا کہ کیا تمہیں اقرار ہے میری اس بات کا اور کیا تم وعدہ لیتے ہو میرا اس بات پر وعدہ کرتے ہو مجھ سے اس بات کا قالوا سارے نبیوں نے کہا اقررنا ہم نے اقرار کیا اللہ پاک نے فرمایا قال فاشهدوا وانا معكم من الشاهدين دیکھو اس وعدے پر گواہ رہو اور میں خود گواہ ہوں کہ میں نے تم سے اس کا وعدہ لیا پھر کیا ہے اس کے بعد کا پھر نظام یہ ہے کہ چونکہ نبیوں نے سرکار دو عالم صلی اللہ علیہ وسلم کی نصرت کا وعدہ کیا اور اپنی اپنی امت کو حضور صلی اللہ علیہ وسلم کا تعارف کروا کے ان پر ایمان بھی لانے لگاتے تھے اور ترغیب دیتے تھے کہ اگر وہ تمہاری موجودگی میں آ جائیں تو تم ان پر ایمان لے آنا پھر اس کے بعد مزید یہ ہوا کہ اللہ تعالیٰ نے سارے نبیوں کی طرف سے نمائندہ بنا کر حضرت عیسیٰ علیہ السلام کو اٹھا کے آسمان سے رکھ دیا جو علماء نے لکھا ہے ماں بدر عالم مرتی جو ہیں جو ترجمان و سننا کے مصنف ہیں انوشا کثیر رحمۃ اللہ علیہ کے شاگرد ہیں محدث ہیں درس حدیث دیا کرتے تھے ان کی بات سنا رہا ہوں میں ترجمان و سننا میں یہ تفصیل موجود ہے آپ دیکھ لینا فرمایا کہ اللہ پاک سے کیے ہوئے اس نبیوں نے جو وعدہ کیا حضور پاک صلی اللہ علیہ وسلم کی ہیلپ اور نصرت کا اس وعدے کو پورا کرنے کے لیے بطور سارے نبیوں کی نمائندگی کے عیسیٰ علیہ السلام کو رکھا گیا ہے امام مہدی کے وقت میں ان کو آسمان سے اتارا جائے گا اور وہ دنیا میں آئیں گے اور حضور پاک صلی اللہ علیہ وسلم ہی کی شریعت کو پوری دنیا میں نافذ کریں گے جو دراصل اس وعدے کو نبھانے کے لیے اور پورا کرنے کے لیے ہے جو انبیاء علیہ السلام سے اللہ پاک نے لیا تھا اور پورے نبیوں کی طرف سے نمائندہ بن کر عیسیٰ علیہ السلام یہ کام کریں گے اس کام کے کرنے کا موقع جس کے لیے عیسیٰ علیہ السلام کو اللہ پاک نے اٹھا کے رکھا ہے اس امت کے عام افراد کو یہ دیا گیا کہ اگر تم اس فضیلت کو حاصل کرنا چاہو تو یہ لٹاوت کرنا اس سے آپ اندازہ لگاؤ کہ اگر اس وقت ہماری زندگی میں دنیا میں پوری دنیا میں دعوت کے کام کی شکل قابو میں آ گئی اور چند پیسے خرچ کر کے آپ جماعت میں شریک ہو کے یہ کام کر سکتے ہو تو کتنے بڑے عظیم الشان کام میں حصہ ہمارا ہو جاتا ہے اور یہ نہیں کہ خالی رسک لے کے جا کے پیسے پھینک کے آؤ نہیں ہٹائی اپنی آنکھوں سے دیکھ رہے ہیں پوری دنیا میں تبدیلی آ رہی ہے اس کے اثرات مرتب ہو رہے ہیں ہزاروں لاکھوں آدمی توبہ کر رہے ہیں اور صحیح راستے پہ پڑ رہے ہیں اور اسلام میں داخل ہو رہے ہیں جو اسلام سے نکل گئے وہ اسلام میں واپس آ رہے ہیں پتہ نہیں ہمارے عبدالرحمٰ خان صاحب نے وہاں کے حالات کے اندر یہ بات سنائی کہ نہیں سنائی میں آپ کو ایک بات سناؤں فیجی کی ایک جماعت نے ہمیں یہ کارگزاری سنائی کہ فیجی والوں کو ایک انڈونیشیا کے جزیرے میں بھیج دیا گیا وہاں جب وہ پہنچے تو ایک جزیرے میں انہوں نے دیکھا کہ پورے مسلمان کبھی کے عیسائی بن چکے ہیں پورے جزیرے کے مسلمان عیسائی بن چکے ہیں صرف ایک دو آدمی ایسے تھے جو عیسائیت کو قبول نہیں کیے تھے اور کئی برس ہو گئے انہوں نے حالات لکھے اپنے ذمہ داروں کو مرکز کو تو وہاں مرکز والوں نے مشورہ دیا کہ آپ ادھر ادھر پھرو مت زیادہ موقع کی بات ہوتی ہے ایسا کرو کہ اسی جزیرے میں ٹک کے کام کرو تمہاری جتنی بھی جماعت ہے اور جتنے دن کی بھی ہے وہ چار مہینے کی جماعت تھی انہوں نے چار مہینے اسی جزیرے میں کام کیا اور پھر وقت کے تقاضے سے انہوں نے دو مہینے اور بڑھا لیے دو مہینے کام کرنا اپنا پیسہ لگانا اور محنت کرنا وہ بھی آپ اندازہ لگاؤ کیا کچھ محنت مجاہدہ ان کو نہیں ہوا اور کون رسپانس دیتا ہے شروع میں 6 महीने उन्होंने काम किया और जमात के अमीर साहब अपनी कारगुजारी देते हुए रो रहे थे और बता रहे थे कि 85,000 आदमी दोबारा इस्लाम में दाखिल होंगे। बरकत नहीं है काम की, अदरात नहीं है काम की, और क्या है मेरे पास, एक मौका है फिर वो दुनिया में। और अल्लाह पाक ने तो आप खवास को ये तो ये खुशनसीबी है आपकी कि अल्लाह ने दौलत दी, पैसा दिया है आपको, वसाइल आपके पास है, ताल्लुकात आपके पास है, अल्लाह की नियमत है ये, इसकी जवाबदेही करनी पड़ेगी, इसको लगा दो इस मुबारक काम के लिए। वो काम एक साथ अपनी तरबियत का निजाम और साथ ही साथ दावत इल्लाह की ये जो जिम्मेदारी खत्मे नबूवत की बरकत से सरकार के खातिमुन नबीयीन होने की वजह से जो मौका हमें मिला है इसमें हिस्सेदारी, ये दोनों कामों को निभाने का एक साथ तरीका एक वक्त में आपको मुयस्सर है कि अगर 4 महीने आपके लिए आपने इसके लिए तरतीब बनाई तो आपको इस काम का सलीका मिल जाएगा। 4 महीने करके फारिग हो जाना नहीं है, 4 महीने की तरतीब जो है ना प्रोग्राम है ये, इसमें आप 4 महीने लगाओगे तो तुम्हारी ट्रेनिंग होगी और इस फरीजे में किसी दर्जे में अदायगी होगी और इसका सलीका तुम्हें मिलेगा। दावत कैसे दी जाती है, ठीक है, लोगों को अल्लाह की तरफ मुतवज्जे करना एक नाइफ चाहता है, स्टाइल चाहता है, हिकमत चाहिए, बहुत कुछ चाहिए। उसके बाद हर आदमी अलग अलग होता, आपसे अलग है, आपसे अलग है, आपसे अलग है, आपसे अलग, मेरे से अलग है, इनसे अलग, अलग अलग होता है, वो एक सलीका चाहिए। वरना तो तबलीग तो हो रही बात मतलब, मगर नतीजा कुछ मतलब नहीं होता। सुबह मैं सुना रहा था, हमारे एक दोस्त है शिकागो में, वो हमेशा ईसाइयों से बहस करते रहते हैं, बाइबल खूब पढ़ रखी है, कुरान पाक का भी मुताला अच्छा है और जो सलाफी चीज़ें होती हैं उनको भी खूब अच्छी तरह पढ़े हुए हैं, वो हर वक्त ईसाइयों से बहस करते रहते हैं और लाजवाब करते रहते हैं, उनको ईसाई लाजवाब हो जाते हैं, टक कर देते हैं उनको, बात करने की भी खूब आदत है, वो तो तेज जुबानी पर है कि कौन कितनी तेज बात करता है, कौन कितनी होशियारी से कर लेता है मौके पर। मैंने उनसे पूछा जब मेरे से उन्होंने 2 मरतबा ये रुका सुनाई, आप कितनों को मुसलमान बनाए, ये बोलो भाई, तो आप करते ईसाइयों से मगर मुसलमान कितने हैं, मेरे एक भी नहीं। तो मकसूद ये नहीं है कि बहस करके त्याग किया करो सबको, मकसूद तो उसको हिदायत में लाना है। अगर दावत वो सीखे हुए होते तो पता नहीं अपने कितनों को इस्लाम में दाखिल कर लेते, कितनों को दाखिल कर लेते। बात होती है मेरे दोस्तों, उसके पीछे फिर कुर्बानियां होती हैं, फिर तवज्जो इल्लाह होती है, बात करने का तरीका होता है, उसका असर ही अलग होता है। हम एक जमात जा रहे थे हमारे शिकागो के अमीर साहब के साथ में, इत्तेफाक से भूल से हमने एक एग्जिट ले लिया, यानी वो एग्जिट पे जाना हाईवे से उतरना हमारे लिए तय नहीं था, पर हमारे साथी को पता नहीं क्या वाला ट्रेन में उतर गया, वो समझा कि यहीं हमको उतरना है। जब उतर गए तो गैस स्टेशन पे चले गए पेट्रोल पंप पे, इत्तेफाक से खुला हुआ था वो, इत्तेफाक से बाद में मालूम आ गया इत्तेफाक से खुला हुआ था, हमारे साथी पेट्रोल लिए और फिर उसके साथ में उन्होंने कुछ स्नैक वगैरह लेने के लिए गए, बातचीत उनसे की, वो जो ओनर था दुकान पे खड़ा हुआ था तो मालूम आ कि वो इंडिया का है, तो मैं हमारे वापिस बोले तो मैंने सर को बोला हमें सर इंडिया का है तो जाके 1-2 मिनट बात तो कर क्या होते, हमारे साहब उतरे वहाँ जाके उससे बात की तो उन्हें निकला सिकंदराबाद का, इंडिया इंडिया में भी सिकंदराबाद, और नाम का रेड्डी था, नाम से उसके आगे में रेड्डी था, तो वहाँ पे कोई ऐसी पाबंदी तो है नहीं मतलब आज़ादी से भाई। इन्होंने हमारे अमीर साहब ने बमुश्किल तमाम 10 मिनट बात की और 10 मिनट में पूरी जमात के रूबरू उसने अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह की गवाही दी और कहा कि गैबी निजाम है मेरी हिदायत का ही। वो कैसे फरमाया, उसने कहा कि मैं कभी आज के दिन दुकान नहीं खोलता, इस दिन छुट्टी का है मेरी, लेकिन सुबह से मेरे पेट में दर्द हो रहा था और टेलीनाल रखी हुई थी मेरी दुकान में, तो मैं सोचा कि टेलीनाल ले लूँ, तो मैंने सोचा कि जब टेलीनाल के लिए मैं आ ही गया हूँ तो मैं थोड़ा सा ठहर भी जाऊँ, थोड़ी देर थोड़ा सा काम कर लेके चले जाऊँ, इसलिए मैं ठहरा हुआ था। और हम लोग जो एग्जिट लिए वो भी रंग लिए, खुदा ही निजाम देखो, और 10 मिनट की बात में वो मुसलमान हो गया। अब ठीक इसी तरीके से वापसी में हम एक गैस स्टेशन में नमाज पढ़ने को रुके, गोरा अमेरिकन था उसका ओनर, उससे हमने इजाजत ली कि हमको नमाज पढ़ना है, इजाजत दे देते आमतौर पर, नमाज पढ़ ली वापसी में हमने, बाहर से बर्फ पड़ा हुआ था दूसरी तरफ अंदर के हिस्से में पढ़ना था, वापसी में अमित साहब से मैंने कहा कि अमित साहब शुक्रिया अदा करो उसका, बोले हाँ भाई जरूरी है शुक्रिया अदा कर देना, फिर मैं उसको बोला कि आप उसको ये बोलो कि हम स्पेशल शुक्रिया इसका अदा करते हैं कि आपने हमको नमाज पढ़ने का मौका दिया, और फिर बोलो कि नमाज क्या है, वो समझ गया कि मैं क्या कहना चाहता हूँ। तो हमारे अमीर मोहतरम ने नमाज पढ़ने पर शुक्रिया उस खातों पर अदा किया कि नमाज की आपने इजाजत दी, क्योंकि नमाज क्या चीज है, और फिर ईमान की दावत दी, उसने उसी वक्त इस्लाम को कबूल कर दिया, वही उसी वक्त मुसलमान हो गया। तो हमारा फोन नंबर उसने लिया, हमने उसका फोन नंबर हमने लिया, हमने कहा जाके आपको फोन करेंगे। देखो अब क्या हो रहा है, ये क्या हो रहा है मेरे दोस्त, अल्लाह पाक एक ऐसी फिजा इसके जरिए से बना रहे हैं, दिलों को इतना नर्म कर रहे हैं और बात करने का ऐसा नाइक इसमें आ जाता है। मैं इमरान खान साहब को किसका सुबह मैंने अर्ज किया था, आपने भी सुना के बात खत्म कर दो, माफी चाहता हूँ इतनी देर का अंदाजा नहीं था मुझे। मैं इमरान खान साहब रहमतुल्लाह अलैह भोपाल के बड़े बुजुर्गों में थे, बड़े आलिम थे, नदवतुल उलमा के नाज़िम रह चुके हैं, अलीमिया नदवी का जो नदवतुल उलमा है उसके वो नाज़िम रह चुके हैं, بڑے عالم تھے, اظہر کے فارغ ہیں, ندوے کے بھی فارغ ہیں, پھر اظہر کے فارغ ہیں, اور انتظامی صلاحیت تھی, اور تبلیغی آدمی تھے وہ, مگر تبلیغی کیسے بنے وہ بتا رہے تھے کہ جب میں اظہر سے فارغ ہو کے آیا اپنی بستی میں تو میں نے لوگوں کو تبلیغ کرنی شروع کر دی اور آواز بیان کرنا شروع کر دیا, لوگوں کو نماز کو بلانے لگا. لیکن کئی برس گزر گئے اور جتنے ہم مسلم مسجد میں تھے اتنے تھے, ایک جماعت آئی میوات والوں کی, میں الیاس صاحب کی تربیت یافتہ تھی, وہ آئے مسجد میں ٹھہر گئے, بڈھے بڈھے تھے بالکل جاہل قسم کے. انہوں نے پوچھا نماز میں آ کے, اثر کی نماز میں, کہ تم لوگ کون ہو؟ اس وقت یہ اچھی طرح سے مانوس نہیں تھے, قریب نہیں تھے, واقف تو تھے ہوں گے. تو انہوں نے کہا کہ ہم تبلیغ والے ہیں, تبلیغ والے, لفظ تبلیغ بولنے نہیں آ رہا ہوں, غین کی جگہ پہ دال بول رہے ہیں, تبلیغ والے ہم لوگ. تو انہوں نے کہا کہ یہ لوگ یہ کریں گے تبلیغ, ہم یہاں اثر سے فارغ ہو کے جھک مار رہے ہیں کئی سالوں سے, اور یہ آ کے تبلیغ کر رہے ہیں. تو کرو بھائی, جب مسجد میں ٹھہر گئے وہ لوگ اور پورا دن بستی میں پھرتے رہے, اور مولانا کا بیان ہے کہ میں نے خود سنا ہے کہ جب میں مغرب کی نماز میں آیا تو مجھے دروازے کے پاس جوتے چھوڑنے کے لیے جگہ نہیں تھی, پوری مسجد بھر دی. کہتے ہیں مجھے شاک لگا کہ آخر یہ کیا راز ہے یہ. میں واقف کا قرآن حدیث کا ماہر میں بلایا تو نہیں آئے یہ لوگ, اور یہ بڈھے بڈھے بیوقوف لوگ آؤ لے جن کو کچھ علی بھی نہیں آتے, اردو بولنی نہیں آتی, یہ لوگ کیسے پکڑ کے لائے ان کو؟ ان کا بہن ہے کہ میں سب سے پہلے 3 دن ان کے ساتھ گیا کہ یہ دیکھو کس کا کیا ہے بڈھوں کا. انہوں نے فرمایا کہ ہوا یہ کہ جب میں ان کے ساتھ گشت میں گیا تو مجھے, وہ لوگ جب بات کر رہے تھے آدمیوں سے تو مجھے ایسا پتا چل رہا تھا کہ یہ لوگ قرضہ مانگ رہے ہیں ان لوگوں سے.
مہربانی مہربانی آپ کی, اتنی تشریف لائیے نا مسجد میں, ہم لوگ آئے ہیں تو ادھر بیٹھیں گے, دیکھو ہم اللہ کے بندے.
ایسی ملنا سماجا چھٹیوں کو ہاتھ لگا لگا کے ایسے بڈھے بڈھے لوگ جب آج ہی کر رہے تھے تو پگھل جاتا ہے سامنے والا آدمی. اور انہوں ہمیشہ جو مولانا صاحب تقریر کرے تو دادگیری کر رہے تھے, آڈر پاس کر رہے تھے, نماز پڑھو, فرض ہے نہیں معلوم تمہارا کیسے مسلمان آ رہے تم لوگ, پتا نہیں کیا کیا بول رہے ہیں اس قسم کی بات. تو یہ آرڈر پاس کر رہے تھے, وہ تمنوں کو چاپلوسی کر رہے تھے, تو ظاہر ہے کہ اثر کس پر ہوگا, آرڈر سے کون مانتا ہے؟ اللہ جی تو آرڈر سن نہیں رہے تھے, مطلب ان کی کون سنتا تھا مولانا جی؟ آج مسلمان نماز نہیں پڑھتا تو اللہ کا آرڈر ہی تو چھوڑ رہا ہے, اللہ کے رسول کو تو نہیں مان رہا تو یہ مولانا صاحب کی کون مانے گا؟ بات اصل یہ ہے کہ دن کے اندر ایک اور دریچہ ہے جس کو کھولنے کی ضرورت ہے, وہ اس کا ایک ذائق لینا پڑتا ہے تھوڑا سا دعوت. یہ جو 4-4 مہینے 40-40 دن کے لیے نکلنے کی تربیت دی جاتی ہے میرے دوستو, اپنی تربیت کے ساتھ ساتھ اس حکمت اور بصیرت اور سلیقے کو سیکھنے کی ترغیب ہے سمجھے, کہ اس کو لے لو اور اس کام کی عظمت سمجھ لو, فہم سمجھ لو, فہم لے لو اس کا, اس کے بعد میں زندگی بھر کا مشین اس کو بنا لو کہ پوری دنیا میں ہدایت عام ہو جائے. اس کے لیے اپنے صلاحیتوں کو لگا دو, اپنا وقت لگاؤ, اپنا مال لگاؤ, اور آپ کا صحیح مال وہی ہے جو آپ کو کام آئے گا, جو اللہ کے دین کے لیے لگ جائے گا, چاہے دعوت کے کام میں لگے, مسجد میں لگے, مدرسوں میں لگے, غریبوں پہ لگے. اور جو کام آپ اپنی بلڈنگوں, جو پیسہ آپ اپنی بلڈنگوں پہ لگا رہے ہیں, اپنے کاروبار میں لگا رہے ہیں اور اپنی دوسری چیزوں میں لگا رہے ہیں, وہ سب دوسروں کا ہے, آپ کا نہیں ہے, خواہ مخواہ آپ اس پر اپنی مغزباری کر رہے ہیں. میں اپنی طرف سے نہیں سنا رہا ہوں, یہ حدیث شریف کا ترجمہ مفہوم عرض کر رہا ہوں. آپ کا تو بس وہ ہے جو آپ اپنے لیے کھا لیے, پی لیے, پہن لیے, اور وہ ہے جس کا آپ نے ذخیرہ کر لیا آخرت کے لیے, کیونکہ لے کے کوئی نہیں جائے گا. دیا آپ کو اللہ نے صرف اس لیے تاکہ یہ دیکھیں کہ آپ کیا کرتے ہیں, آپ کیا اس میں ترتیب بٹھاتے ہیں. لینا تو ہے ہی آپ سے, دینا تو دوسروں کو ہے ہی, مگر دینے میں آپ کس طرح ذریعہ بننا چاہتے ہیں یہ اللہ پاک دیکھنا چاہتے ہیں. اور میرے دوستو, اس میں بھی حکمت کی بات ہوتی ہے کہ آپ ریٹیل کاروبار کرنا چاہتے ہیں یا ہول سیل کرنا چاہتے ہیں. کسی غریب کو دے دو, کسی کی شادی میں دے دو, کسی کا قرضہ ادا کر دو, یہ ریٹیل کاروبار ہے, یہ بھی کرو, موقع کی بات ہوتی ہے, کرنا ہی پڑتا ہے. اور ہول سیل یہ ہے کہ اللہ کی دعوت, اللہ کے دین کی دعوت کے کام میں لگ جاؤ. یہ ہول سیل اس لیے ہے کہ وہی 5,000-10,000 لے کر جب آپ اللہ کے راستے میں نکلے تو ان 5-10,000 سے 5-7 آدمی اگر تیار ہو گئے تو وہ جتنے ہزاروں لاکھوں کا کاروبار کریں گے سب یہ 5,000 میں آ جائیں گے. وہ چیزیں یہ 40 دن کا وقت آپ نے لگا دیا اور اس میں 2-4 آدمی آپ کی بات میں متاثر ہو کے مائل ہو گئے تو یہ 40 دن کا ٹائم آپ کا پتہ نہیں کتنے برس بنا دے گا آپ کا. اتنا بڑا ہول سیل کاروبار ہے یہ حکمت و بصیرت کی بات ہے. اور یہ سرکار کے صدقے میں ملی ہوئی نعمت ہے, اس کی ناشکر نہیں کرنا ہے میرے دوست. یہ نعمت نبیوں کو ملا کرتی, نبیوں کا کام ہے یہ دعوت اللہ کا, مخلوق کو خالق کی طرف متوجہ کرنے کا. یہ اللہ پاک نے حضور پاک صلی اللہ علیہ وسلم کی برکت سے مجھے اور آپ کو دیا. کتنے ہاتھ دھو لو, جو لے لو. حضرت صلی اللہ علیہ وسلم وہ رحمت والے نبی ہیں کہ ان کی برکت سے ان کی امت کو ایسا سفر آدھا گیا کہ جو کام نبیوں کو دیا جاتا وہ امت کو دیا گیا کہ یہ کر لو اور قیامت تک کوئی نبی نہیں آئے گا اور لوٹ لو جس کو جتنا لوٹنا ہو، ہزار بنا لو، دس ہزار بنا لو، لاکھ بنا لو، دس لاکھ بنا لو، تم اپنی جان و مال کو لگا کر جو کچھ دین کا ذخیرہ کر لو گے میری رضا کے واسطے، میں ہمیشہ ہمیشہ کے لیے اس کو واپس کروں گا اور برکات کے ساتھ واپس کروں گا. ہماری جان اللہ نے اسی لیے رکھی ہے اور ہمارا مال اللہ نے اسی لیے رکھا ہے. جان و مال کے اس مطلب کو سمجھنے کے لیے قرآن پاک نے صاف طور پر اللہ نے بتا دیا، ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ، اللہ نے ایمان والوں سے ان کی جانوں ان کے مالوں کو خرید دیا. کہاں تک کرنا ہے؟ یقاتلون فی سبیل اللہ فیقتلون ویقتلون، جہاں تک بھی کہ لڑنا ہے اللہ کے راستے میں اور مرنا بھی ہے اور مارنا بھی ہے، یہاں تک خریدا گیا. خریدنے کی حد بتائی گئی کہاں تک خریدا گیا ہے. وعدنا علیہ حقا فی التوراۃ والانجیل والقرآن ومن اوفى بعہدہ من اللہ فاستبشروا ببیعکم الذی بایعتم به وذلک هو الفوز العظیم، جو اپنے اس وعدے پہ قائم رہے تو اس کاروبار سے خوش ہو جاؤ کہ بہترین کاروبار تم نے اللہ سے کیا ہے. پھر اس وعدے فرمایا کہ کرنا تو یہاں تک ہے تم کو، فیقتلون ویقتلون، لیکن اب کیا کرنا ہے؟ اب یہ ہے کہ تائبون، توبہ کرو، پہلے اپنی حالت کو صحیح کرو، اپنی مرضی سے جو تصرف کرتے تھے اپنے جان پہ مال پہ وہ چھوڑو. التائبون العابدون الحامدون السائحون الراجعون الساجدون الآمرون بالمعروف والناهون عن المنکر والحافظون لحدود اللہ وبشر المؤمنین. یہ آیت اسی کے بعد ہے. فرما میں نے خرید لیا ہے، اور خریدنے کی لمٹ یہ ہے کہ جان و مال کو اگر قتل کرنے کو میں کہوں کہ تم اپنی جان کو قتل کروا دو میرے لیے، اس کے لیے بھی تم کو تیار رہنا ہے. پورا مال لٹا دو، اس کے لیے بھی تمہیں تیار رہنا ہے. لیکن اس کا موقع محل وہ علماء آپ کو بتائیں گے، جیسے مقتدی کہیں آیا ہوا بھی ہے اس وقت، یا ہمارے پاس نہیں ہے وہ صورت اس وقت، مگر آدمی کو اپنے ذہن سے تیار رہنا ہے. اور اس کے ساتھ اب کیا کرنا ہے؟ التائبون العابدون الحامدون السائحون، توبہ کرو، عبادت کرو، حمد کرو، روزہ رکھو، سیاحت کرو اللہ کے لیے. سیاحت کا مطلب سیاحت امتی الجہاد فی سبیل اللہ، میری امت کی سیاحت اللہ کے راستے کی جد و جہد ہے. اور الامرون بالمعروف، امر بالمعروف کرو، نہی عن المنکر کرو. الحافظون لحدود اللہ، اللہ کے حدود کی حفاظت کرو. اللہ نے حلال حرام کی لمٹیں دی ہیں آپ کو، ان کی پوری پوری نگرانی کرو. وبشر المؤمنین، اور ایسے ایمان والوں کو خوشخبری دے دی. میرے دوست، اگر یہ کام ہم تھوڑا سا کر لیں گے اپنی مصروفیتوں کے ساتھ اور اپنے عائش اور وسائل کے استعمال کے ساتھ، تو دنیا بھی ہماری اچھی گزر ہی جائے گی جیسے گزر رہی ہے، اور اس میں برکت داخل ہو جائے گی، اور آخرت میں ہمیشہ کے لیے کامیاب ہو جائیں گے اور اس سے بہتر حالت میں پہنچا دیے جائیں گے. ورنہ اگر اس میں ہم سے سستی ہو گئی تو قبر میں گئے اور ہماری ساری سہولتیں چھن گئیں اور بدتر حالت شروع ہو جائے گی. تو کون سا امیر اور کون سا مالدار بھلا اس کے لیے ذہنی طور پر تیار ہو سکتا ہے کہ میں آج تو مزے میں رہوں اور کل خراب حالت میں پہنچ جاؤں؟ کوئی اس کو گوارا نہیں کرتا. روز ہزار ہزار برس کی ہم لوگ پلاننگ کرتے ہیں وہ اسی لیے، تاکہ کل کے دن کیسے سخت حالات آ جائیں پھر بھی گزارا ہو جائے، بے عزتی سے بھی محفوظ رہیں اور دال روٹی وقت کی آسانی سے مل جائے. اتنے کس کے لیے پاپڑ ہم بیلتے ہیں، تاکہ آج جو وقت ہمارے لیے سہولت کا ہے کل وہ سختی میں اور تنگی میں اور غربت میں تبدیل نہ ہو. تو جیسے دنیا میں ہے ایسے آخرت میں، تو قبر میں جب ہم جائیں تو ہماری دنیا کا جو اسٹیٹس ہے وہ تو باقی رہے گا. مطلب اتنے بڑے بڑے صوفے یہاں پڑے ہوئے ہیں، وہاں ایک جنت کا بستر بھی گیا تو بس. اور اگر جہاں پہ بڑے بڑے صوفے اور کارپیٹ اور گدے اور وہاں پہ جہنم کا بستر پڑا ہوا ہے، یعنی آگ بچھی ہوئی ہے، تو میرے دوستو بتاؤ کیا ہوگا؟ پھر کیسے نبھے گی، کیسے بنے گی؟ کوئی نہیں ہوگا وہاں پہ. اور اس کے بعد تمہارا آج پتا نہیں کیسے. اس لیے آپ سے گزارش ہے کہ اس دعوت والے مبارک پروگرام کو ہم اپنا پروگرام بنا لیں اور اس اسکیجول کو اپنے اسکیجول میں شامل کر لیں اور ایڈجسٹ کر لیں. اور ہو جاتا ہے، کر رہی ہے مخلوق، ایسے ایسے لوگ کر رہے ہیں کہ ہم تو ان کے سامنے کچھ بھی، ہمارے جیسے پتا نہیں کتنے نوکر وہاں پڑے ہوئے ہیں ایک ایک کے پاس، ایسے لوگ کر رہے ہیں. ہر ہم بھی کچھ بے حیثیت نہیں ہے، ماشاء اللہ اللہ نے ہمیں بھی بہت کچھ دیا ہوگا. اور میں عرض کر رہا ہوں کہ بہرحال ہم تو اس کو جانتے ہیں کہ ہمارے سر پر بھی بہت ہے دنیاوی اعتبار سے، ویسے لوگ جن کے کام میں لگے ہوئے ہیں اور مر وقت بھی مل رہا، پیسہ بھی لگا رہے ہیں اور اپنا جاب بھی نوکری بھی کر رہے ہیں وغیرہ وغیرہ سب وغیرہ، ہم بھی کر سکتے ہیں. اس بہترین موقع سے فائدہ اٹھاتے ہوئے یہ جماعت ہمارے پاس آئی ہوئی ہے، یہ امریکہ کے مہمان ہمارے پاس آئے ہیں، امریکہ کی ہر چیز ہمارے پاس قابل قدر ہے، تو امریکہ کی تبلیغ بھی قابل قدر ہے. تبلیغ کے جو ہمارے تبلیغ بھائی آئے ہوئے ہیں سب جماعتیں قابل قدر ہیں، لیکن امریکہ کی جماعت ہمارے پاس آئی ہے، اس ماحول میں سے نکل کر آنا جماعت میں. اور جن مصروفیتوں میں یہ لوگ ہیں اس میں سے کچھ نہیں ہے، یہ ڈاکٹر صاحب پیچھے ہمارے بیٹھے ہوئے ہیں، کینسر اسپیشلسٹ ڈاکٹر مصباح الدین، اللہ پاک ان کی قربانی قبول فرمائے. اور بھی دوسرے ساتھی ہیں، میری نظر ان پر پڑی تو میں ذکر کر رہا ہوں. ہم سے پوچھو ان کی مصروفیتیں کیا ہیں، فراور ان کا کیا بنتا ہے، کس کو چھوڑ کے وہ آ رہے ہیں. ایک ایک گھنٹے میں جن کے دو دو سو، تین تین سو، چار چار سو، پانچ پانچ سو ڈالر بنتے ہوں، بیس بیس ہزار ڈالر روپے جن کے بنتے ہوں، اور وہ چھوڑ کے چالیس چالیس دن کے لیے آئے، میرے دوستوں سوچو کچھ تو کیا ان کے دماغ میں آئی ہوگی بات. اللہ अल्लाह पाक ने तौफीक दी है, ये उनका कोई खास वो नहीं है। उन पर अल्लाह का हम लोगों के मुकाबले में और ज्यादा एहसान है, तो उनको ज्यादा शुक्र अदा करना है। और हम इसकी कदर करें, ये मेहमान हमारे पास आए, ये आपसे इस बात की रिक्वेस्ट कर रहे हैं कि भाई तुम भी इस तरतीब में हिस्सा लो और अपना नाम अल्लाह के रास्ते में निकलने वालों में शामिल करो। इंशाल्लाह सब तैयार है इस मुबारक काम के लिए, अल्लाह हम सबको कबूल फरमाए।
ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم. يا الله ہمارے گناہوں سے معاف فرما دیجیے، مولا ہماری خطاؤں سے درگزر فرما دیجیے. اے اللہ دین کی محنت کے بارے میں، دین پر عمل کرنے کے بارے میں ہم سے بڑی کوتاہی ہو گئی، اے اللہ ہم کو اس بات کا اقرار ہے اور اس کو بڑی شرمندگی ہے، اے اللہ آپ ہمیں معاف فرما دیجیے اور آئندہ ہمیں سچی پکی توبہ کے ساتھ اپنے مبارک دین کی محنت کے لیے مجبور فرما لیجیے. یا اللہ کرم کا، رحم کا، آپ عافیت کا معاملہ فرمائیے، دین کی سمجھ میں نصیب فرما دیجیے، آخرت کی فکر ہمیں پیدا فرما دیجیے، آپ کی معرفت سے ان سب کو مالا مال فرما دیجیے. جتنے بھائی ہیں موجود ہیں مولا، اپنے کرم سے ان سب کو اپنی معرفت سے خوراک فرما دیجیے، جنم قبول فرمائیے، دلوں کو ذہن سکون عطا فرمائیے، گھروں میں محبت و مبذت کا ماحول قائم فرما دیجیے، اولاد کو نیک اور صالح بنا دیجیے، بے اولادوں کو صاحب اولاد فرما دیجیے. اے اللہ جو ہماری جاہل حاجت ہیں اپنے کرم سے سب کو پوری فرما دیجیے، دنیا کو بھی ہماری بھری فرما دیجیے، مولا آپ کے خزانے میں کوئی کمی نہیں، اور آخرت سے بھی ہم سب کو مالا مال فرما دیجیے. نور کی برکت سے اللہ کی مبارک محنت میں لگ کر خوب آخرت کمانے والا ہمیں بنا دیجیے، سرکار کی صفات میں نصیب فرما دیجیے، سرکار کے مبارک ہاتھوں کے جامع قتل میں نصیب فرما دیجیے، ہم سب کو بغیر حساب کتاب کے جنت میں داخل فرما دیجیے. یا اللہ آپ حساب لیں گے تو ہم مصیبت میں پھنس جائیں گے، آپ اوپر کرم فرما دیجیے، ہم غریب ہیں، کمزور ہیں، بغیر حساب سے آپ نے جنت میں داخل فرما دیجیے. ارے اللہ جنت میں فردوس ہم سب کو نصیب فرما دیجیے، جہنم سے، جہنم کی مصیبتوں سے، اخر کی مصیبتوں سے، قبر کی مصیبتوں سے ہماری پوری پوری حفاظت فرمائیے، اپنے اپنے وقتوں پر اپنے خاتمہ کی دولت مالا مال فرمائیے، دعوت کی قدم میں نصیب فرمائیے، اس کام کے سلسلے میں جتنے شکوک اور شبہات غلط فہمیاں ہیں ان کو دور فرما دیجیے، اور جتنی قسمتی اور کمزوری اور غوق ہمتی اس کو بھی دور فرما دیجیے، جو رکاوٹیں واقعی ہیں ان کو بھی اپنے قدم سے دور فرما دیجیے. نفس و شیطان کا مقابلہ کر کے ہمت کے ساتھ، حوصلے کے ساتھ آپ کی طرف لپکنے اور آپ کی طرف دوڑنے کی ہم سب کو توفیق عطا فرمائیے، اپنے کرم سے ہماری دعاؤں کو قبول فرما لیجیے. صلی اللہ علیہ وسلم بارک اللہ فیک جناب.
دونوں کے لیے دعائیں پیش کرتے ہیں آپ کے لیے. سنی سنی کیسا ہے؟ جی ہاں، کلام قرآن پاک نامور قاریوں کے قصص، حمد، نعت اور ایشیا کے دانشور علماء دین کے خطابات کے قصص ہم سے ملیے یا حاصل کیجیے. ہمارا پتہ ہے یونیک الیکٹرانکس، روبرو نامپلی ہاسپٹل، فرسٹ فلور شادی ہوٹل، حیدرآباد.